नमस्कार। संविधान सभाको समय अवधि बारे खुल्ला मञ्चको खबरदारी।
पछिल्लो पटक थपिएको समय सकिन अब 27 दिन बाँकी। नमस्कार, मध्याहको 12 बजेको छ कार्यक्रम खुल्ला मञ्च लिएर आज पनि हामी उपस्थित भएका छौ। प्राविधिक साथी हुनुहुन्छ सुरेन्द्र श्रेष्ठसँगै म सम्भवी खरेल
अनि म प्रमिला मानन्दर। आज पनि हामी तीन घण्टासम्म तपाईँको साथमा रहनेछौ अनि यो बीचमा हामी विभिन्न विषयवस्तुहरूमा कुराकानी गर्छौं अनि यो कुराकानीमा तपाईँले पनि हामीलाई साथ दिन सक्नुहुन्छ। आज विशेष गरेर मंगलबारको दिनमा हामीले फरक किसिमले एउटा कार्यक्रम सञ्चालन गर्दै आएको छौ। आज तेस्रो अंक पनि हो। कार्यक्रम खुल्ला मञ्चमा प्रत्येक मंगलबार काठमाण्डुका सार्वजनिक खाली ठाउँहरूको बारेमा हामीले कुरा गर्न शुरू गरेका छौं। यो कार्यक्रम इन्टरएक्टिभ म्यापिङ एण्ड आर्काइभ प्रोग्राम आईम्याप, फोर्ड फाउण्डेशन, सोशल साइन्स बहा र रेडियो सगरमाथाको संयुक्त प्रस्तुति हो अनि सार्वजनिक खाली ठाउँहरूको महत्व र यसको प्रयोगका बारेमा बहस हामी यो कार्यक्रममा गर्छौं। अब हामी कुराकानीको अलिकति परिचय चाहिँ दिन्छौं। के हो त भन्दाखेरि हामीले पानीको कुरा अहिले गर्नु किन पनि सान्दर्भिक छ भने कति धेरै गर्मी छ, बाहिर दुई पाइला हिँडेपछि हामीलाई के हुन्छ, पानी प्यास लाग्छ, अनि किनेर खाऊ महँगो छ, त्यसमाथि पनि समय समयमा किनेर खाने पानीमा के कुनै के भेटियो भनेर भनिन्छ होइन।
आज पनि हिजो भर्खर भक्तपुरमा गरेको अनुगमनमा नै यो फेला परेको छ। मिनरल वाटरहरूमा चाहिँ विभिन्न किसिमका फोहोरहरू
अनि यसैले गर्दाखेरि पनि हामीलाई पानी कति धेरै महत्वपूर्ण छ भन्ने कुरा जहाँ जाँदाखेरि पनि पहिला पहिलामा हामीलाई स्मरण गराउने कामहरू भइ नै रहेको हुन्छ तर पनि हामी गर्दैनौ। पानीले कति धेरै यो साहित्यकारहरूलाई रचनाकारहरूलाई यति प्रेरित गरेको छ, कति पानी सम्बन्धी गीतहरू हामी सुन्छौं, पानी सम्बन्धी अभियान चलाउनेहरू कति धेरै यहाँ छन् होइन। यसैले आजको हामी यो खुल्ला स्थान सम्बन्धी जुन बहस छ त्यसमा पानीलाई पनि जोड्छौं तर पानीलाई खुल्ला स्थानको बहसमा जोड्नुभन्दा अगाडि पानीलाई यो संगीतसँग पनि जोड्छौं। पहिला यो लोकगीत हामी सुन्छौं त्यसपछि हामी आजको यो कार्यक्रममा यो बहसका बारेमा चर्चा गर्छौं। गीत हामीले सुन्यौं अनि यो गीत पछि अब फर्केका छौं। हामीले यहाँलाई जानकारी पनि गरायौं हरेक मंगलबार हामी काठमाण्डुका सार्वजनिक खाली ठाउँहरूका बारेमा बहस गर्छौं। खाली ठाउँहरूको बारेमा विशेष गरेर सार्वजनिक खाली ठाउँहरूको महत्व र यसको प्रयोगमा त्यति बहस भएको हामी पाउँदैनौ। सार्वजनिक खाली ठाउँको प्रयोग कसरी भइरहेको छ र यी ठाउँहरूको सांस्कृतिक, सामाजिक, आर्थिक र राजनैतिक महत्व कस्तो हामीले पहिला प्रयोग गर्दाखेरि थियो र अहिले कस्तो भइरहेको छ त यसबारेमा पनि हामी यो कार्यक्रममा चर्चा गर्छौं। तर सम्भवी आज हामी जुन विषयमा कुराकानी गर्दैछौ त्यो बाहिर हामीले आँखाले देख्ने सार्वजनिक खुला ठाउँ भन्दा अलिकति फरक छ। किन भन्दा हामीले यो कार्यक्रम गर्दै जाँदा एउटा कुरा के अनुभव गर्यौं भन्दा जस्तै ढुङ्गे धारा पोखरी इनारहरूलाई हामी सार्वजनिक खुला ठाउँ भन्छौं होइन र
पक्कै पनि
तर त्यो बाहिर आँखाले देख्ने पोखरी ढुङ्गे धाराहरूको संरक्षण गर्नका लागि आँखाले देख्ने कुराहरू मात्रै जस्तै पर्खाल लगाउने अनि पछि माथि बिर्को लगाउने होइन बाल्टिन सफा खसाल्ने पोखरीको वरिपरि बुट्टा भर्ने त्यो बाहेक अरू पनि काम गर्नु पर्दो रहेछ त्यतिले मात्रै नपुग्दो रहेछ। आज हामी यसैमा केन्द्रित रहन्छौ र हाम्रो टेलिफोन सम्पर्कमा तपाईँ आउन सक्नुहुन्छ फोन नम्बर
55 28 91 र 55 42 245 फोन सम्पर्क गरेर आउन सक्नुहुन्छ अनि आएर चाहिँ आज हामीले निम्त्याएका अतिथिसँग तपाईँको पनि कुनै जिज्ञासा छ भने पानीसँग सम्बन्धित रहेको तपाईँले उहाँसँग राख्न सक्नुहुन्छ
र तपाईँले गर्दै आउनु भएको अभ्यासको बारेमा हामीलाई पनि जानकारी गराउन सक्नुहुन्छ ताकि अरूले पनि तपाईँको अभ्यासबाट फाइदा लिन सकोस्। अब चाहिँ अतिथितर्फ लागौ। हामीले यहाँ स्टुडियोमा निम्त्याएका छौं डाक्टर सुरेश दास श्रेष्ठलाई। उहाँ त्रिभुवन विश्वविद्यालयमा सह प्राध्यापक हुनुहुन्छ भूगर्भ विभागमा अनि एउटा अभियान रहेछ इनभ्यालुएबल ड्रप्स रिचार्ज काठमाडौँ भन्ने यही अभियानका संयोजक पनि हुनुहुन्छ उहाँ। हामी यहाँलाई स्वागत गर्छौं श्रेष्ठजी।
धन्यवाद।
अब सबैभन्दा पहिले नै यो इनभ्यालुएबल ड्रप्स रिचार्ज काठमाडौँ अङ्ग्रेजीमा रहेछ अनि सुन्दाखेरि चाहिँ रमाइलो यो के हो यो?
अब यो यहाँ यसको भन्नुपर्दाखेरि अहिले यहाँ सबैलाई अब बिजी छ काठमाडौँ उपत्यकामा खानेपानीको अभाव अथवा भनौँ जुन हाम्रो केही केहीले जुन पानी उपलब्ध गराउन खोजिराखेको छ पर्याप्त मात्रामा उपलब्ध गराउन सकिरहेका छैन र यसको विकल्पको रूपमा रहेका हाम्रो प्रत्येक घरमा रहेका भनौँ इनार भनौँ या ढुङ्गे धारा भनौँ या बोरिङ भनौँ हामी विभिन्न खालका हाम्रो विकल्पहरू रहेका छन्। यो यही विकल्पहरूबाट जुन पानी हामी तान्छौं त्यो सबै चाहिँ हामी भूमिगत जल हो। भूमिगत जल हुनाले जमिन मुनि भएका जल पानी हो। अब यो जमिन मुनि भएका जल हाम्रो प्रत्येक वर्ष हामीले के देखिरहेछौँ भने हरेक वर्ष यसको चाहिँ सतह भनौँ या लेभल भनौँ यो चाहिँ बिस्तारै घट्दै गइरहेछ जसले गर्दाखेरि हामीले प्रत्येक वर्षमा हामीले या त इनार भएको खण्डमा रिङहरू थप्दै जानुपर्ने अथवा नयाँ बोरिङ गर्नुपर्ने अथवा ढुङ्गे धाराहरूमा पनि विभिन्न किसिमका उपायहरू ल्याएर चाहे त्यो खानेपानीको लाइनै जोडेर किन्नुहोस् पानी ल्याउने हाम्रो चाहिँ बाध्यता रहेको छ। यो सबै यो भएको कारण के भने हामीले अहिले जति पनि पहिला भनौँ न काठमाडौँ अहिलेको जुन सहरको अवस्था छ जति ठूलो सहर छ त्यो काठमाडौँ ठूलो सहर नभएको बेलामा जमिन माथिबाट जुन आकाशे जुन वर्षा हुन्थ्यो त्यो चाहिँ आफ्नै हिसाबले नेचुरली नै माथिबाट सर हाम्रो सतहबाट चाहिँ जमिन मुनि गएर त्यो हामी भूमिगत जलमा परिणत हुन्थ्यो र हामीले चाहिँ अब इनारमा चाहिएको बेलामा इनारमा पानी आउँथ्यो। तर अहिले चाहिँ यो हाम्रो जुन शहरीकरणले गरेर प्रत्येक ठाउँमा हाम्रो घरहरू बन्न थाले ठुला ठुला घरहरू बन्ने र जति पनि घर बाहेक त्यो खाली ठाउँ खाली जग्गामा पनि हामीले चाहिँ या त सिमेन्ट
बाँसहरू
ढुङ्गा छाप्ने हामीले गर्न थालेपछि त्यो माथिबाट जुन पानी जानुपर्ने त्यो जान पाएन र जसले गर्दाखेरि पानीको सतह चाहिँ घट्दै गएर पानी कम हुन गयो। त्यसैले अहिले हामी चाहिँ यो जुन अभियान चालेका छौँ त्यो चाहिँ जुन आकाशे पानी पहिले जुन नेचुरली जाने गर्थ्यो त्यो नेचुरल जान नसकेको खण्डमा पनि अब हामी चाहिँ यसमा केही एउटा उपाय निकालेर तल जमिनमै पठाइदिउँ भने यो चाहिँ अभियान सुरुवात गरेका
छौँ। अनि थोपा थोपा नै महत्वपूर्ण हुन्छ भनेर भनिएको छ यसमा
हजुर
थोपा थोपा भित्र छिराउने कि साथै थोपा थोपा नै छिराउने हो
अनि एक किसिमको त्यो भन्नु खोजेको किन आफूले जति सक्छ त्यति मतलब जस्तै कसैको घर ठुलो हुन्छन् कसैको घर सानो हुन्छन् कसैको छाना ठुलो हुन्छ भन्नाले जसको घरमा अथवा जसको कम्पाउन्डमा जति पानी पर्छ सबैलाई चाहिँ यदि नसकेको खण्डमा सबैलाई नसकेको खण्डमा जति आफूले चाहेको आफूलाई प्रयोग गर्नलाई चाहेको लिइसके चाहिँ बाँकी भएको पानी अहिले हामी धर्ममा पठाइरहेछौँ धर्ममा नपठाइकन चाहे त्यो थोपाकै रूपमा किन्नुहोस् जमिन मुनि पठाउँ भन्ने यो चाहिँ अभियानको मुख्य।
अब यो अगाडिका कार्यक्रममा हामीले खुला स्थान भनेको के हो त भनेर परिभाषा पनि गर्यौं होइन परिभाषित गर्यौं अनि यस क्रममा हामीले जस्तो यो 24 घण्टा निर्वाध रूपमा सर्वसाधारण जान सक्ने कसैको स्वामित्वमा नरहेको ठाउँलाई सार्वजनिक खुला स्थान भन्छौं भनेर हामीले भन्यौं होइन तपाईँहरूको तपाईँ हाइड्रोलोजिस्ट हुनुहुन्छ अनि यो हिसाबमा हाइड्रोजियोलोजिस्ट हुनुहुन्छ यो हिसाबमा के तपाईँको खुल्ला स्थानको परिभाषा हामीले भर्खरै भनेको परिभाषासँग मेल खायो?
मेल पनि खान्छौ मेल नखाने ठाउँ पनि छन् भन्नाले एक त तपाईँले जुन सार्वजनिक र खुल्ला स्थान भन्नुहोस् सार्वजनिक भन्नाले यहाँले भन्नुभएको चाहिँ मतलब अब कसै सबैको साझा तर हाम्रो परिभाषामा खुल्ला स्थान भनेको चाहे त्यो खेती किन्नुहोस् पहिले जुन हामीले खुल्ला स्थान भन्नाले पहिले त काठमाडौँ एकदम सानो सहर थियो बाँकी सबै खेती थियो कसैको स्वामित्वमा रहेको खेती हो त्यसलाई पनि हामी खुला स्थानै भन्छौँ। त्यसैले हाम्रो परिभाषामा खुला स्थान भनेको सार्वजनिकै हुनुपर्छ भन्ने पनि छैन, तर खुला हुनुपर्छ भन्नाले त्यहाँ चाहिँ कुनै किसिमको घर अथवा बिल्डिङ हुनु भएन र त्यहाँ चाहिँ अब भनौँ न एक किसिमको खेतीपाती गर्ने ठाउँ नै किन्नुहोस्। र त्यो बाहेक हाम्रो बाहालहरू जुन सार्वजनिक त्यो पनि हाम्रो परिवारमा खुला सार्वजनिक खुला स्थानमै पर्छ हाम्रो। र अहिले जुन हामीले जुन अभियान चलाइरहेछौँ हाम्रो आकाशीय पानी जुन जहाँबाट जान्छ चाहे त्यो खेतबाट होस् या यो बालहरूबाट होस् या अहिले सडकैबाट किन्नुहोस् त्यो सबै हाम्रो परिवारमा चाहिँ हाम्रो खुला स्थानै रहन्छ। र यसलाई चाहिँ खुला स्थानको जुन यहाँले खुला स्थानलाई चाहिँ खुलाकै रूपमा सार्वजनिक खुला स्थान खुलाकै रूपमा चाहिँ राख्नुपर्छ भन्ने जुन यहाँ छ हामी पनि त्यसमा सहमत छौँ र यसलाई चाहिँ खुल्ला नै राख्नुपर्छ ताकि यो जुन पानी पर्छ त्यो चाहिँ पानीले निर्वाध रूपमा चाहिँ आफ्नै हिसाबले चाहिँ तल यो जमिन पनि जान सकोस् भन्ने किसिमको त्यो हिसाबले चाहिँ हाम्रो परिवारसँग पनि मिल्छ। र खालि हामी मैले भनेको चाहिँ भने खुल्ला स्थान अनि सार्वजनिकै हुनुपर्छ भन्ने चाहिँ छैन, जुन हाम्रो खेत अहिले पनि बाँकी प्रशस्त खेतहरू छन् त्यो पनि हाम्रो परिवारसँग खुल्ला स्थानै हो।
यहाँको कुरा सुन्दाखेरि हामी कहाँ अहिले पर्याप्त मात्रामा जुन पानी तल जानुपर्ने हो जमिन मुनि त्यो चाहिँ जान सकेको छैन
सकेको छैन हजुर।
यो जुन यहाँहरूको यो अभियानले नै देखाउँछ कि यो पानी तल गइरहेको छैन पठाउनु पर्यो भनेर
यो त हामीले आफै मतलब घर घरमा हामी सबैले भोगिरहेकै छौँ। जस्तै भनौँ न 30-40 वर्ष अगाडि काठमाडौँ भनौँ पाटन भनौँ भक्तपुर भनौँको मुख्य शहरी क्षेत्रमा यहाँ हामी अहिले पनि फिल्डमा जाँदाखेरि उहाँले भन्थ्यो 30-40 वर्ष अगाडि हामीले इनारमा यसो पानी हात छिराउँदाखेरि पानीको लेभल भेटिन्थ्यो। अहिले ती इनारहरूमा अहिले तपाईँ हेर्न जानु भने 15-20-30 फिट तल पानीको लेभल छ भन्नाले यसले पनि कतिको सुकिरहेछ भन्ने चाहिँ हामीले थाहा हुन्छ।
अब यो अब आँगनहरू बाटोहरू सबै प्लास्टर पनि गरेको हुन्छ पिच गरेको हुन्छ ढुङ्गा बिठेको हुन्छ यस कारणले गर्दाखेरि पनि पानी आकाशबाट परेको पानी पनि तल जान नपाइ ढलबाट बाहिर जान्छ भन्नुभयो। यसको कारणले गर्दाखेरि जमिन मुनि पनि पानी जति उम्रिनु पर्ने हुन्थ्यो नि मूल आउनुपर्ने त्यसको त्यसमा पनि रास हुँदै जान्छ होला
एकदमै चाहे त्यो हामी पन्ध्र भन्नुहोस् कुवा भन्नुहोस् जुन मूल फुट्ने भन्नुहोस् त्यो सबैको स्रोत भनेको जमिन मुनिको पानी हो। अब जमिन मुनि हामीले पानी जब नहुँदाखेरि अथवा कम हुँदै गएको खेलमा यो कुवा पन्ध्र दिनमा पनि सुक्ने त क्रममा त अब हामीले देखिया भइरहेकै छौँ। हाम्रो काठमाडौँ सहरी क्षेत्रभित्र मात्र होइन बाहिरको वरिपरिका तपाईँको दाना कारण पनि तपाईँ हेर्नु भने कतिपय ठाउँमा चाहिँ मूल सुकेको हामी चाहिँ सुन्न पाउँछौँ।
काठमाडौँ उपत्यकामा भएका ढुङ्गे धारामा पानी सुक्दै जानुको कारण पनि यो एउटा उदाहरण हुन सक्छ।
एकदमै एकदमै जस्तै एउटा यहाँलाई म एउटा अब एउटा सरल भाषामा भनौँ भने यो हाम्रो जमिन मुनिको पानी भनेको एक किसिमको अहिलेको भाषामा भन्नु एउटा हामी ब्याङ्क ब्याङ्कमा हामीले ब्याङ्कबाट पैसा निकाल्नलाई पहिला हामीले एकाउन्ट खोल्नुपर्ने हुन्छ त्यसपछि हामीले पैसा राख्नुपर्ने हुन्छ त्यसपछि मात्र हामी पैसा निकाल्न सक्छौँ। अब ब्याङ्क एकाउन्ट पनि नखोलिकन ब्याङ्कमा गएर त्यो त एक किसिमको ब्याङ्क लुटिने जस्तो भइरहेको हुन्छ त्यसैले अब निकाल्न अथवा भन्नु छ भने निकाल्न सकिँदैन। त्यही भने चाहिँ हामीले जमिन मुनि पनि हामीले वर्षैनी हामीले पानी परेको जुन हामीले भित्र राख्दै गयौँ त्यो भित्र चाहिँ हाम्रो जमिन या त नेचुरली भन्नुहोस् या उनी पानी यो जुन आकाशे पानी त्यो छिर्नेक्रम जाइरहेको खण्डमा हामी वर्षेनी हामी पनि निकाल्न सक्छौँ। तर हामीले चाहिँ माथिबाट चाहिँ हाम्रो हिसाबले छिर्नु नदिने परेको पानी सबै तलमा पठाइदिने अनि पछि चाहिँ हामी कहाँ पानी आएन हामीलाई पानी पाएन भनेर हामी चाहिँ कराउँदै गइरहेछौँ। त्यसैले यो चाहिँ यो एक किसिमको मैले एउटा एक्जाम्पल मात्रै दिएँ जस्तै अथवा भनौँ न हाम्रो खेतमा भनौँ हामी वर्षेनी त्यहाँ धान रोप्छौँ अनि हामी चामल खान्छौँ भात खानु सक्छौँ
धानै
नरोपेको पनि हामी चाहिँ गर्न सक्यौँ भनेर चाहिँ यसैमा पनि जमिन मुनि पनि यसरी हाम्रो हरेक वर्ष चाहिँ हामीले पानी चाहिँ राख्नैपर्छ अनि त्यसपछि मात्रै हामी पानी
अब निकालेर राख्ने कुरा गर्दा के कुनै स्पष्ट तथ्याङ्क अहिले हामीसँग छ कति हामीले निकालिरहेका छौँ र कति छिराइरहेका छौँ भनेर?
अब यो तथ्याङ्क खासै त्यसको चाहिँ अध्ययन चाहिँ भइरहेछ त्यसको तथ्याङ्क चाहिँ छैन तर एउटा के छ भने अहिले केही केलको तथ्याङ्क तपाईँले हेर्नुभयो भने काठमाडौँ उपत्यकाभित्र हरेक दिन 32 करोड पानी हामीलाई चाहिँ चाहिन्छ माग हाम्रो माग चाहिँ 32 करोड छ र अहिले केलकै तथ्याङ्क अनुसार अब हुन त यो वर्षायाम र गरम यो मतलब अहिलेको ड्राई सिजनमा चाहिँ उहाँहरूको तथ्याङ्क चाहिँ अब जानु न 8 देखि झन्डै चाहिँ 10-11 करोडसम्म उहाँले उपलब्ध गराइराख्नु भएको छ भन्नाले झनै झनै 27% मात्रै उपलब्ध माघको अनुसार 27% मात्रै उपलब्ध भइरहेछन्। के त हामी अब यही 27% नै हामीले चाहिँ जीविका चलाइरहेछौँ त? पक्कै होइन। अनि हुन चाहिँ प्रत्येक घरमा त्यसको विकल्प छ, किनभने एक हप्तामा एकचोटि पानी आउँछ, त्यो पनि कसैको घरमा आधा घण्टा आउँछ, कसैको एक घण्टा आउँछ, त्यो पानी चाहिँ एक हप्तासम्मलाई चाहिँ पुग्दै पुग्दैन।
सक्ने जति सबैले आफ्नो लागि व्यवस्था गरि नै सकेको छ,
गरिरहेको छ, गर्नै पर्ने अवस्था छ, किनभने पानी बिना त हामी बाँच्न सक्दैनौँ। त्यसैले त्यो व्यवस्था गरिरहेको छ। त्यो व्यवस्था भनेकै सबैको तपाईँको प्रत्येक घरमा जानु, तपाईँको इनार, बोरिङ, रोड, पम्प जे भन्नुहोस् त्यो एउटा विकल्प छ, चाहे त्यो त्यसबाट राम्रो पानी आओस् नराम्रो, तर पानी चाहिएछ। त्यसैले त्यो पानीको रूपमा उहाँले जुन भने त्यो सबैको स्रोत भनेको भूमिगत जल। अब भूमिगत जलमा पनि अब हुन त जस्तै केही केहीले आफैले पनि यो जुन पानी हामीलाई उपलब्ध गराउनुहुन्छ उसको 40% भूमिगत जलबाटै आउँछ, तर उहाँले जुन पानी तान्ने जुन जल त्यो चाहिँ अब गहिराई मतलब जमिन पनि एकदम गहिरोबाट उहाँले तान राख्नुभएको छ। तर हामीले घरहरूमा तान्ने भनेको चाहिँ एकदम भनौँ न 15-20 फिट 30 फिट तलबाट जमिनबाट हामी तान्छौँ। त्यसैले त्यो दुईवटा चाहिँ फरक छ। तर मैले अहिले भन्नु खोजेँ भने अब एकदम तलबाट जुन पानी केही केहीले तान्छौँ अथवा यहाँ हाम्रो विभिन्न अफिसहरू भनौँ या होटेलहरू भनौँ उहाँले तान्ने पानी चाहिँ एकदम गहिरो भएर पानी गयो त्यसलाई चाहिँ रिचार्ज गर्नु गाह्रो छ। तर जुन हामी घर घरमा तान्छौँ, हामी प्रत्येक यहाँ काठमाडौँ उपत्यकाको घरहरूमा जुन हाम्रो जुन अर्को विकल्प अरू कुनै विकल्प छैन, त्यही मात्र विकल्प जसले हामी जसबाट हामीले पानी तान्छौँ त्यसको लागि चाहिँ एकदमै सजिलोसँग चाहिँ यो आकाशीय पानी पुनर्भरण गर्न सकिन्छ। त्यसै कारण यो चाहिँ सजिलो भएकोले र प्रत्येक घरमा यो चाहिँ अप्नाउन सक्ने भएकोले हामी यो अभियान चालेका छौँ।
त्यसो भए जमिन मुनिको पानी पनि किसिम किसिमको हुने रहेछ है? हामीले जमिन मुनिको पानी भन्छ सबै जमिन मुनिको पानी जस्तो
होइन, जस्तै तपाईँले अब सायद तपाईँलाई आफ्नै अनुभव पनि गर्नुभएको होला। प्रत्येक ठाउँमा जानुभयो भने कसै कुनै ठाउँमा चाहिँ रातो भएर आउने पानी छन्, कुनै ठाउँमा चाहिँ पानी एकदमै राम्रो छ सफा देखिन्छ, कुनै ठाउँमा बाल मिसिएको हुन्छौँ, अरू कुनै पहिलो हुन्छन् भन्छन् विभिन्न खालका पानी छन्। त्यो भनेकै एउटा चाहिँ जमिन मुनि पनि किनभने जमिन मुनिको भौगोलिक बनोट त्यहाँ कुनै ठाउँमा माटो छ त कुनै ठाउँमा बालुवा छ त कुनै ठाउँमा गिटी छ, त्यो अनुसार पानीको यो क्वालिटी पनि चेन्ज हुँदै जान्छ। त्यसै गहिराई जति तपाईँ गहिराईमा जानुहुन्छ पानीको क्वालिटी त्यही अनुसार चेन्ज हुँदै जान्छ। जस्तै उदाहरणको लागि तपाईँ भन्नुहोस् न अब गहिरोबाट आएको पानी हाम्रो केही केलबाट कहिले काहीँ हाम्रो केही केलबाट जुन पानी हामीले उपलब्ध गराउँछौँ कुनै बेला एकदम सफा पानी राम्रो पानी आउँछ, कुनै बेला विभिन्न खालका फोहोर मिसिएको पानी आउँछ, धमिलो फोहोर र गनाउने भनेको कतिपय ठाउँमा चाहिँ उहाँहरूको चाहिँ यो बोमबाट आएको पानी अब प्रशोधित भएर पनि अथवा विभिन्न कारणले चाहिँ यो धमिलो पानी जुन आउँछ अथवा गनाउने भनेको त्यो भनेकै यो बोरिङबाट आएको पानी विभिन्न खालको विभिन्न ठाउँबाट आएको पानी मिसिएर आएको हुनाले यो चाहिँ यो गनाउने हुन्छ जमिन हुनेको।
यो कुराकानीले हामी निरन्तरता दिन्छौँ। अहिले हामी छोटो विश्रामतर्फ जाँदैछौँ र विश्रामपछि हामी फेरि फर्कँदाखेरि हाम्रा अतिथिसँगकै कुराकानी लिएर फर्कन्छौँ। डाक्टर सुरेश दास श्रेष्ठ हामीसँग हुनुहुन्छ अनि उहाँसँग आज हामीले यो खुला स्थानको महत्वकै बारेमा कुरा गरिरहेका छौँ। तर जमिन मुनिको पानीलाई लिएर जमिन मुनिको पानी किन महत्वपूर्ण छ हाम्रो जीवनमा भन्ने बारेमा अहिले कुरा गर्यौं, तर जमिन मुनिको पानीको लागि खुला स्थान कति महत्वपूर्ण छ त भन्ने बारेमा कुरा गर्न बाँकी नै छ। तपाईँ पनि हाम्रो यो कुराकानीमा साथ दिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर हो 5528091 र 5542-2045। विशेष गरेर आज हामी पानीको बारेमा कुरा यो अर्थमा गरिरहेका छौं कि सार्वजनिक खुला स्थानहरूको महत्व हाम्रो जीवनमा कति छ भन्ने बारेमा हामी अझ बढ़ी खोतल्ने प्रयासमा छौं। हामीले यो जति पनि खोला नाला पोखरीहरूको कुरा गर्छौं, संरक्षण गर्नु पर्यो यताउता भन्छौं, तर त्यो सबै संरक्षण गर्नलाई खुल्ला स्थानको संरक्षण पनि हुनु अति आवश्यक रहेछ। यसै बारेमा केन्द्रित छौं आज हामी र हामीसँग यहाँ हाइड्रोजियोलोजिस्ट डाक्टर सुरेश दास श्रेष्ठ हुनुहुन्छ, उहाँसँग हामी कुराकानी गरिरहेका छौं यसै विषयमा। र केही बेर अगाडि मात्र यो विश्राममा जानुभन्दा अगाडि हामीलाई यहाँले बताइरहनु भएको थियो कि विभिन्न किसिमको हुँदो रहेछ जमिन मुनिको पानी पनि, अनि यहाँले यो पानी निकाल्ने कुरामा पनि हामीले निकाल्ने र ठूला ठूला औद्योगिक प्रतिष्ठान वा केही केले निकाल्ने फरक हुन्छ भन्नुभएको थियो, त्यो फरक कसरी?
ए अब भनौँ न अब हाम्रो केही केयर हुनु या ठुला हाम्रो इन्डस्ट्रिजहरूले जुन कल कारखानाले पानी निकाल्ने उहाँलाई त धेरै पानी चाहिन्छ। हामीलाई अब भनौँ न घरमा परिवारको लागि चाहिने भने त एकदम थोरै पानी भएको छ, दिनको 2-400 लिटर भएको छ, तर उहाँलाई त धेरै पानी चाहिने भएकोले यो जुन यो हाम्रो माथिको जमिन मुनिको एकदम स्यालो हो भनौँ न जमिन मुनिको जुन पानी हामी घरहरूमा तान्छौँ माथि माथिको पानी त्यो चाहिँ उहाँलाई पर्याप्त हुँदैन र उहाँले चाहिँ अब जुन यदि खाँदाखेरि पनि छिटै सुक्ने हुन्छ जसले गर्दाखेरि उहाँहरूको काम कारण चाहिँ कठिनाइ हुने हुन्छ त्यसैले उहाँले चाहिँ पानी बढी चाहिने भएकोले उहाँ चाहिँ एकदम गहिरोसम्म चाहिँ गहिरोसम्म जानुहुन्छ त्यो जहाँबाट चाहिँ बढी पानी आउँछ र ठुलो एकदम ठुलो क्यापासिटीको पम्प पनि राख्नुहुन्छ जसले गर्दाखेरि उहाँलाई पर्याप्त पानी चाहिँ हुन्छ अब घरमाथि हामीलाई घर घरको लागि चाहिँ अब थोरै पानी चाहिने भएकोले हामीले चाहिँ सानो पम्पले भए पनि बुझ्छ र जसले गर्दाखेरि तल गहिराएको पानी अघि भनेपछि अर्को के कारणले पनि फरक छ भने जति तपाईँ गहिराईमा जानुभयो जमिन मुनि पानीको क्वालिटी त्यही अनुसार चेन्ज हुँदै जान्छ त्यसमा बढी तत्त्वहरू चाहिँ बढी मिसिएको हुन्छ जुन माथिको पानी माथि भनेको जस्तै अब आकाशे पानी वर्षा पानी भइसकेपछि त्यो तल जाने क्रममा माथिबाटै जान्छन् त्यसैले माथिको पानी भनेको जमिन नयाँ पानी भनौँ न आकाशे भर्खर पानी परेको केही महिना पुरानो पानी तर जति तल जान्छन् त्यो चाहिँ एकदम एकदम पुरानो हुँदै जान्छ पुरानो हुँदै जाने भनेको त्यही यो जुन माटोको कणकणसँग मिलेर धेरै समय बिताएर जाने भएकोले त्यो माटोबाट विभिन्न तत्त्वहरूले चाहिँ त्यो पानीमा मिसिसकेको हुन्छ जसले गर्दाखेरि जति गहिराई तपाईँ जानुभयो त्यसमा चाहिँ अझ बढी तत्त्व चाहिँ मिसिएको हुन्छ
खनिजहरू
बढी हुन्छ जसको लागि चाहिँ अब तपाईँको चाहना अनुसार के को लागि प्रयोग गर्नुहुन्छ त्यो अनुसार तपाईँले ट्रिटमेन्ट गर्नुपर्ने हुन्छ र एक्सपेन्स अलिकति महँगो पनि हुन्छ यो
भनेपछि गहिरोबाट निकालेको पानी भन्दा माथि माथिबाट निकालेको पानी चाहिँ राम्रो हुन्छ
राम्रो हिसाबले अब खनिजको अघि उहाँले भने चाहिँ यहाँ खनिजको हिसाबले हुँदैन राम्रो हो तर हाम्रो अर्को त्यसको चाहिँ जुन हाम्रो पोल्युसनको हिसाबले हेर्नु चाहिँ माथिको पानी चाहिँ फेरि नराम्रो भन्नाले अब जति हाम्रो ब्याक्टेरियल कन्टामिनेसन जुन हुन्छ अथवा हाम्रो जुन यो सतहबाट हुने यो पोलुटेन्ट्सहरू त्यो चाहिँ सजिलोसँग जानु सक्ने भएकोले माथिको पानी त्यो हिसाबले चाहिँ एकदम यो चाहिँ पोल्युसन चाहिँ बढी भएको हुनसक्छ जस्तै तपाईँ काठमाडौँको कुनै पनि प्राय जसो हाम्रो इनार ढुङ्गेदारको पानी जाँच गर्नु भने ब्याक्टेरियल कन्टामिनेसन एकदमै हाई छ त्यसको कारण के भन्नाले अब हामी कहाँ तलको राम्रो व्यवस्था नभएको कतिपय ठाउँ हाम्रो सेफ्टी ट्याङ्क मात्र भएको र सेफ्टी ट्याङ्क पनि हाम्रो भनौँ न एक किसिमको लिक हुने गरेको अथवा पाइपहरू पनि लिक हुने त्यो सबै गएर चाहिँ त्यही पानीमा मिसिने भएकोले यो ब्याक्टेरियल कन्टामिनेसन धेरै हाई भएको हुन्छ
त्यसो भए यो माथिको पानी जुन यहाँले भन्नुभयो नि स्यालो पानी माथिमाथि रहेको पानी जुन हामी घर घरमा चाहन्छौँ अनि अर्को एउटा पानी के जस्तै ठुलो परिमाणमा तलबाट चाहिने यो दुईटै तानको तनाइमा होइन कुन चाहिँ बढी घातक हुन्छ हाम्रो लागि हाम्रो पृथ्वीको लागि धरतीको लागि
अब होइन कहाँबाट तान्दाखेरि घातक हुन्छ भन्दा पनि कति तान्दाखेरि कुन चाहिँ ठाउँबाट कति तान्दाखेरि घातक हुन्छ भन्ने कुरा आउँछ प्रश्न आउँछ जस्तै अब एउटा कुनै निश्चित ठाउँबाट तपाईँले अत्याधिक पानी तान्नुभयो भने त्यो जुन अब जुन एकदम गहिराबाट तान्दाखेरि त्यो चाहिँ एक किसिमको प्रेसरमा हुन्छ त्यो पानी र तपाईँले एक किसिमको इनार खन्दाखेरि त्यो प्रेसरलाई एक किसिमको रिलिज गरिसकेको हुन्छ र पानी तान्दाखेरि जुन प्रेसर हुन्छ त्यो प्रेसर चाहिँ कम हुन्छ कम हुन साथै माथिबाट चाहिँ खिचिने चाहिँ कम हुनसक्छ जसले गर्दाखेरि जमिन भाँसिने
तलको जुन पानीले एक किसिमको दबाव राखिरहेको हुन्छ त्यो हामीले
निकालिन्छौँ
अनि
दबाव बढी हुन्छ त्यसले गर्दा चाहिँ कहिलेकाहीँ चाहिँ यो जमिन भाँसिने अब अहिलेसम्म हाम्रो काठमाडौँमा यसो चाहिँ हामीले देखेको छैन र सुन्नुमा पनि आएको छैन तर बाहिर मुलुकहरूमा जस्तै भनौँ न ओसाका जापानको ओसाकामा मेक्सिकोमा त्यस्तो थुप्रै पर्याप्त उदाहरण छन् जसले गर्दाखेरि पानी अत्याधिक मात्रामा कुनै एउटा निश्चित ठाउँबाट कुनै एउटा सानो क्षेत्रबाट पानी अत्याधिक मात्रामा पानी तान्दाखेरि यसरी यो जमिन भाँच्ने क्रम भएको चाहिँ हामीले सुन्नमा आएको छौँ
हामी कहाँ पनि यो सुन्न पाउनुपर्ने वा सुन्नुपर्ने दिनहरू चाँडै होला कि क्या
यो अहिलेको हिसाबले हामी गयौँ भने चाहिँ मेरो विचारमा धेरै हामी समय पर्खिनु पर्दैन जस्तो लाग्छ यो र अहिलेकै पनि केही अध्ययनहरू भइरहेछन् हाम्रै यहाँ नेपालबाट नभए पनि बाहिरबाट केही अध्ययनहरू भन्छ तर अलिअलि हामी जमिन चाहिँ यो भाँसिएको तर हामीले चाहिँ यो हाम्रो हामीले चाहिँ यो भनौँ न हामीले अनुभव चाहिँ हामीले गर्न सकिरहेको छैनौँ त्यो भाँसिएको चाहिँ अलिकति यो केही उदाहरणहरू आइरहेका छन् तर अहिले खासै त्यति डराउनु पर्ने स्थिति चाहिँ छैन तर यो फेरि यो जमिन यसरी भाँसिने यो पानीले गर्दाखेरि जुन जमिन भाँसिन्छ भोलि गएर यो जमिन भाँसिएको खण्डमा हामीले बन्द गरिदिए पनि त्यो भाँसिने क्रम चाहिँ जारी रहन्छ फेरि यो तुरुन्तै चाहिँ यो चाहिँ बन्द हुनेवाला छ पानी चाहिँ त्यसरी छिर्नु पनि छिराउनु पनि चल्दैन त्यसैले हामीले चाहिँ अहिले नै जति पानी हामीले जुन किसिमले पानी हामीले यो तानिरहेछौँ त्यसलाई अहिले नै अर्को विकल्प खोजेर यो पानी तान्ने क्रम र ठाउँअनुसार एउटा राम्रो अध्ययन गरेर यो पानी तान्ने क्रम चाहिँ हामीले चाहिँ यो चाहिँ बन्द गर्नुपर्छ जस्तो लाग्छ मलाई
डर लाग्दो पो हुँदो रहेछ त है
अब हुन त यो प्रकृतिको नियमै हो मतलब पर्याप्त जसले जति हामीले लिन सक्ने जुन कुनै पनि क्षेत्रमा जति हामी लिन सक्ने त्यति मात्र लेखाउनमा केही ब्यालेन्स हुन्छ, तर जति हामीले चाहने क्षमताभन्दा बढी हामीले तान्ने अथवा लिने प्रतिर आयो भने त्यसको त नकारात्मक असर त भइहाल्छ।
यो जमिन गुडीबाट पानी निकाल्ने क्रममा चाहिँ कालीमाटी भएको ठाउँमा चाहिँ पानी आउँदैन भन्छ नि, खास यो कालीमाटी भएको के हो र किन चाहिँ त्यसले गर्दा पानी आउँदैन?
अब यस हुन्छ, कालीमाथि भनेको जुन माटोको कुरा गर्छौँ हामी, माथि माटो हो विभिन्न किसिमको हुन्छ, त्यसमा चाहिँ कालीमाथि भन्छौँ हामी, बालुवालाई पनि एक किसिमको माटोकै हिसाबले जुन त्यसै गिटीलाई भन्छ। अब गिटी बालुवा भनेको अलि हाम्रो कोर्स माटो भएकोले त्यो जुन कणकणको बीचमा चाहिँ पानी पर्याप्त मात्रामा रहेको हुन्छ, जुन हाम्रो कालीमाथिमा पनि हुन्छ। तर यी पानीहरू चाहिँ हामीले तान्दाखेरि अथवा भित्र जमिनभित्र पनि त्यो बिस्तारै चाहिँ आफ्नै हिसाबले चाहिँ यो बगिरहेको हुन्छ, जुन कालीमाथिको केसमा चाहिँ त्यो बग्न सक्दैन। त्यसैले तपाईँले इनार खन्नुभयो भने त्यो बग्न नसक्ने पानी भएकोले तपाईँले तान्दाखेरि एकदम कम पानी आउँछ या पानी आउँदै आउने, किनभने त्यो वरिपरिका पानी भए तापनि त्यो चाहिँ त्यो बगेर चाहिँ त्यो इनारसम्म आउन नसक्ने अवस्थामा। अब तपाईँको बालुवा भन्नुहोस् या गिटीमा पनि त्यो बग्न सजिलो भएकोले तपाईँले पानी तान्न साथै त्यो पानीको लेभल आफ्नो मेन्टेन गर्नलाई बगेर आइहाल्छ, त्यसैले कालीमाटीमा चाहिँ पानी नआउने कारण छ।
त्यो हामीले पहिला स्कुलमा नि पढ्थ्यो नि, कालो माटो भएको ठाउँमा पानी वाटर लक हुन्छ भनेर, होइन? वाटर लक भनेको यही होला सायद,
पानी फ्लो हुन नसकेपछि या त माथि पानी त्यही त्यसैमा रहन्छ जसले गर्दा वाटर लक हुन्छ, पानी निकास पाउँदैन, या त पानीभित्र भएको पानी पनि अब भनौँ न यदि कुनै कारण तपाईँले चाहिँ अब जस्तै इनार खनेर इनारमा पानी खसालिनु त्यो पानी चाहिँ झन्झनी त्यहीको त्यहीँ रहन्छ, बग्न सक्दैन।
अब यो जमिन मुनिको पानी हामीले तान्यौं असन्तुलित मात्रामा तान्यौं भने चाहिँ त्यसले जमिन भाँचिन्छ भन्ने एउटा कुरा त यहाँले बताउनु भएन, त्यो बाहेक अरू के कस्तो खालको नकारात्मक असर पर्न सक्छ
यो जमिन
मुनिको पानी हामीले अत्यधिक तान्न थाल्यो भने?
अनि अब मुख्य त अब एक त डाइरेक्ट पर्ने असर भनेको यो अहिले जुन हामीले जमिन भाँच्ने खालको जुन जुन भने थियो, तर अरू असर भनेको अब भनौँ न यदि तपाईँलाई कुनै पनि पानी चाहिएको छ, पानी यदि पानी बन्द भएको अत्याधिक मात्रामा पानी भनेको भोलि पानी चाहिएको खण्डमा या त त्योभन्दा गहिरोमा जानु पर्यो या त अर्को कुनै अर्को ठाउँमा खन्नु पर्यो, जसले गर्दा पानीको चाहिँ जुन हाम्रो स्टोरेज नै कम भएर गएको हुन्छ, जसले गर्दा पानी तपाईँलाई पर्याप्त मात्रामा पानी आउँदैन भने चाहिँ त्यसको असर भनेको चाहिँ अब तपाईँ कल कारखानामा नै पानी आउँदैन, अहिले हामीले बिजुली नबुझाए जस्तै अब हामीले कल कारण राख्यौँ बिजुली आउँदैन भने त्यसले काम गरिदिउँ नगराए जस्तै अब भोलि हामीले कल कारण पानी आउँदैन अथवा कुनै हामीले कुनै प्रयोजन गरे हामी भनौँ नयाँ सहरै हामीले प्लान गरौँ भने यदि त्यसमा पर्याप्त रूपमा पानी भएन भने त्यसमा चाहिँ हामीले भन्न गाह्रो हुन्छ।
अब यसरी यो खानेपानी हामीले अहिले नपाइरहेको एउटा कारण पनि कहीँ न कहीँ यही हामीले माथिको पानी तल पठाउन नसकेको कारण नै हो,
एकदमै
हो,
किनभने हाम्रो अहिले जमिन सतहको पानी नपुगेको हिसाबले केही केहीले हामीले चाहिँ पानी पर्याप्त दिन सकिरहेछन् र जमिन मुनिबाट पनि पर्याप्त मात्रामा निकाल्न नहुने भएकोले उहाँले पनि आफ्नो क्षमता अनुसार र अहिले भएको उपलब्ध यो उपलब्ध फेसिलिटिज अनुसार उहाँले निकाल्नु, तर त्यो पर्याप्त छन्। जुन किसिमले हाम्रो यो शहरीकरण बढ्दै गइरहेछ, पानीको माग जुन किसिमले बढ्दै गइरहेछ, त्यो पनि कुनै पनि सरकारलाई त्यो चाहिँ चाहे जति पानी माग पुर्याउन चाहिँ गाह्रो हुन्छ, त्यो हिसाबले चाहिँ अहिले हामीले अर्को विकल्प खोज्नु परेको कारण चाहिँ यही हो। त्यसैले यदि हामीले जमिन मुनि पानी हामीले पठाउन सकेकोमा आकाशीय पानीलाई पुनर्भरण गर्न सकेकोमा धेरै मात्रामा हामीले जुन यो पानीको अहिले समस्या जुन भोगिरहेको छौँ त्यो समस्या चाहिँ हामीले भोग्नु पर्दैन।
अब तपाईँसँग कुराकानी गर्नको लागि हाम्रो टेलिफोन सम्पर्कमा खोइ आइसक्नु भएको रहेछ, उहाँलाई पनि स्वागत गर्छौँ। नमस्कार।
हजुर नमस्कार,
यहाँलाई हामी स्वागत गर्छौँ, परिचय?
हजुर म चाहिँ अब भौतिक दुनियाँमा त कृष्ण भक्त डङ्गोल भए र उता आध्यात्मिक दुनियाँमा स्वामी भक्तानन्द भनिन्छ।
हामीसँग यहाँ डाक्टर सुरेश दास श्रेष्ठ हुनुहुन्छ, उहाँसँग आज हामीले खुल्ला स्थानको महत्व के छ, हामी हाम्रो जमिन मुनिको पानी पुनर्भरणका लागि र त्यो पानीको महत्व के छ भन्ने बारेमा यहाँको जिज्ञासा राख्न सक्नुहुन्छ।
अनि डाक्टर साहबलाई नमस्कार।
नमस्कार।
अनि हाम्रो यो आध्यात्मिक दुनियाँ र चाहिँ यो भौतिक दुनियाँमा अलिकति फरक छ। म 45 सालदेखि आध्यात्मिक उसमा चाहिँ साधनामा लाग्या हुनाले त्यसमा चाहिँ यो अज्ञान ज्ञान विज्ञान र पराज्ञान हुन्छ। अब यो विज्ञानको स्टेजमा पानी नभई हुँदैन अनि पराज्ञानमा पानी चाहिँदैन। अब विज्ञानले चाहिँ यो पानी यहाँ जमिनमा यसरी आउँछ आकाशबाट यसरी आउँछ भन्छ, पराज्ञानले भने त यो प्रकृतिमाथि फेरि परम प्रकृति छ त्यही भएर यो केही पनि कुरा होइन भन्छ। र अब म पानीमै कुरा आउँदाखेरि यो विश्व निकेतन स्कुलमा 25 सालसम्म मैले पढाएको थिएँ। त्यतिखेरसम्म त्यहाँ पानीको कति छेलो छेलो त्यो बालुवा छ, त्यो पानी खोलाको पानी खाइन्थ्यो है
हजुर,
यहाँको उमेर कति भयो होला कुन्ने, अनि त्यो पानी नै चल्न सक्थ्यो अहिले पनि काठमाडौँ मेलम्ची ल्याएर खुवाउँला यहाँ भन्ने चाहिँ त्यो अब कति लाग्छ त्यो ल्याउला पनि त्यो दोस्रो कुरो, तर यदि चाहिँ त्यो अहिले चाहिँ काली माटी भन्नुभयो अहिले त्यो खोला गहिरिएर कालो काली माटी त्यहाँ देखिसक्यो भनेपछि कति फिट गहिरियो भने कमसे कम 12 फिट गहिरिसक्यो त्यो, त्यो कारण त्यसलाई चाहिँ त्यो लेभल मात्रै मेन्टेन गऱ्यौँ भनेदेखि उपत्यकाको पानी त्यहाँ यो उपत्यकामै पुर्याउन सकिन्छ, यो एउटा प्राकृतिक नियम हो। र अर्को एउटा मैले यहाँसँग जिज्ञासा राख्न खोजेको हो, त्यो ढुङ्गे धाराहरूको चाहिँ यो सिस्टम के हो साइन्टिफिकल्ली, र ढुङ्गे धारामा पानी आउनलाई स्रोत नहुँदा पनि किन आइरहेछ र अहिले किन डिस्टर्ब भइरहेछ, र अहिले कसैले पनि एउटा ढुङ्गे धारा फेरि राख्न नसकेको कारण के होला भनेर मैले यो जिज्ञासा राख्न खोजेँ।
हस् धन्यवाद तपाईँको जिज्ञासाको लागि। जुन तपाईँले भन्नुभयो नि अब यहाँले भन्नुभयो विश्वनिकेतन स्कुलमा 25 वर्ष अगाडि बागमतीमा छेलो छेलो पानी थियो र अहिले चाहिँ अब गहिराई भएर यो पानी चाहिँ अब अहिले जुन अवस्थामा छ अहिले हेर्ने, अब यसमा यसको मुख्य कारण त हामीले पनि एउटा केही वर्ष अगाडि बागमती एक्सन प्लान भने हामीले एउटा बागमतीको हामीले एउटा अध्ययन पनि गरेका थियौँ, त्यसमा अहिले जुन क्रममा बालुवा निकाल्ने यो अब विश्वनिकेतन नै नभए पनि माथितिर विश्वनिकेतन माथि अब धेरै ठाउँमा हामी देख्न सक्छौँ जुन यो खोलामा भएको पानी यो बालुवा निकाल्न थालेपछि हामी जुन अब हामी घर बनाउने क्रममा हामी बालुवा युज गर्छौँ त्यसको लागि यो खोलाको बालुवामा पानी यो के खोलामा बालुवा भएको खण्डमा पानी जोगाउन पनि सकिन्छ र त्यसले गर्दा जमिन पानी पनि जाने हो र बालुवा नै हामीले निकालिसकेपछि त्यो त्यो पानी चाहिँ त्यसमा चाहिँ बचाउनु चाहिँ गाह्रो हुन्छ र कालीमातीमा अघि भने चाहिँ कालीमातीमा पानी चाहिँ कालीमातीहरूलाई छिराउनु गाह्रो भएकोले जति पनि बाहिर पानी भयो त्यो चाहिँ हामी चाहिँ काठमाडौँ बाहिर चाहिँ हामीले फालिरहेको छौँ, त्यसैले यदि अब यहाँले भनेको चाहिँ यदि हामीले फेरि त्यही लेभलमा बालुवा राखेर बालुवा राखेर यदि त्यही लेभलमा पानी ल्याउन सकेकोमा त्यहाँ बागमतीबाट फेरि पनि पानी हामी चाहिँ जमिन पनि पठाउनु चाहिँ हामी सक्छौँ,
उहाँले जुन प्राकृतिक नियम हो
त्यो प्राकृतिक नियम हो त्यो, तर हामीले त्यो प्राकृतिक नियमलाई हामीले चाहिँ अब जानेर जान अनजानमा हामी चाहिँ यसलाई चाहिँ हामीले चेन्ज गर्यौँ जुन जुन किसिमले बालु निकाल्ने यो क्रम अहिले पनि जारी छ, हामीले यसलाई चाहिँ अब हामीले सरकारले ध्यान पनि गराएको छौँ यसरी बालु निकाल्न दिनु भएन भनेर, तर अब विभिन्न किसिमले चाहिँ यो कन्ट्रोल गर्नु चाहिँ सकिरहेको छैन। अब यहाँको अर्को दोस्रो जिज्ञासा जुन छ यो ढुङ्गे धाराको के छ, ढुङ्गे धाराको स्रोत नभइकन पानी आउने भनेर त होइन त्यो चाहिँ होइन स्रोतमा पनि पानी हुन्छ, तर कस्तो जनाले प्रायः जस्तो काठमाडौँ उपत्यकाभित्र अहिले हामीले अध्ययन गरेको ढुङ्गे धाराहरूमा दुई किसिमका ढुङ्गे धाराहरू छन्, एउटा चाहिँ हामीले जमिन मुनि जुन हाम्रो पानी छ त्यसैलाई नै त्यसैबाट हामीले त्यसैलाई नै स्रोतमा नै त्यहीँबाट बगेर आउने ढुङ्गे धाराहरू छन् भने कतिपय ढुङ्गे धाराहरू चाहिँ स्पेसली हाम्रो पाटनमा चाहिँ कस्तो खालको छन् भने यो उहिले पनि ढुङ्गे धारा बनाउँदाखेरि पाइप जसो हाम्रो माटोको पाइप बनाएर अब स्रोत चाहिँ धेरै टाढा होला तर ढुङ्गे धारा जहाँ अब आवश्यक छ जहाँ आवश्यक थियो त्यहाँ ढुङ्गे धारा बनाइयो, तर त्यो स्रोतबाट त्यहाँ पानी ल्याउन चाहिँ जमिन मुनिको पानी भन्दा पनि उहाँले चाहिँ एक किसिमको पाइप बनाएरै स्रोतसम्म लगेको त्यसरी ल्याइरहेको हुन्छ। अब हाम्रो पाटनको केसमा चाहिँ अब अघि भन्दा चाहिँ स्रोत चाहिँ टाढा हुन सक्छन् तर स्रोत चाहिँ सबैलाई चाहिन्छ, पहिलेका जुन पोखरीहरू थिए पाटनमा थुप्रै पोखरीहरू थिए ती सबै चाहिँ यो ढुङ्गे धाराको स्रोत अथवा इनारहरूको पनि स्रोतै हुन्थ्यो, किनभने जमिन त्यो पोखरीबाट जमिनमा रसिएर जाने पानी नै हाम्रो ढुङ्गे धारा र इनारमा आउने हो, तर अब यी स्रोतहरू चाहिँ सबै नासिँदै गए, कतिपय हाम्रो लोप नआउनुमा मात्रै बाँकी छ यो पोखरीहरू, त्यसैले अब हाम्रो अहिले पानी आउने क्रम चाहिँ कम भएको छ।
अब उहाँले अर्को एउटा नै कुरा भन्नुभएको छ, त्यसो भए हामीले अहिले किन ढुङ्गे धारा बनाउन सकेन सकिँदैन भनेर,
होइन ढुङ्गे धारा बनाउन नसकिने भने तर अघि भने चाहिँ अहिले पहिले इनारको इनारमा पानीको सतह चाहिँ एकदमै माथि 2-3 फिट जमिनको 2-3 फिट मुनि मात्र हुन्थ्यो भने अहिले 20-30 फिट छ, अब भने अहिले कमै जमिन धेरै ढुङ्गे धारा हेर्नु भने जमिनको सतहभन्दा हामी तल झर्छौँ ढुङ्गे धारामा, किनभने हाम्रो जुन भरिङ जस्तो हुन्छ त्यहाँबाट भरिङ त्यो हिसाबले चाहिँ अब पानीको लेभलै कम भएको खण्डमा ढुङ्गे धारा अहिले बनाएको खण्डमा पनि पानी नआउने कारण चाहिँ त्यही हो, पानीको लेभलै
तल छ भने अहिले हामीले ढुङ्गे भएर त्योभन्दा
तिस चालिस तिस पचास फिट तल गएर ढुङ्गाहरू बनाएर त्यसको ऊ पनि भएन किनभने पानी झन् फेरि गाह्रै हुन्छ. त्यो त्यही साल चाहिँ अहिले धेरै जस्तो ढुङ्गाएर चाहिँ यो सक्सेस नभएको कारण चाहिँ त्यही हो.
तपाईँसँग कुरा गर्न हाम्रो टेलिफोन सम्पर्कमा फेरि कोही आउनु भएको छ. उहाँसँग हामी यो छोटो कुराकानी गर्छौँ अनि त्यसपछि विश्राममा जान्छौँ. अहिले यहाँलाई स्वागत गर्छौँ. नमस्कार.
हजुर नमस्कार. म डङ्गोङ नै अहिलेको कुरो सिकेन.
हजुर
यो ढुङ्गे धारा जो छ नि
हजुर
ढुङ्गे धारा अहिले पनि बनाउन सकिन्छ बन्छ. मैले भन्दैछु यो मतलब विज्ञानले चाहिँ ढुङ्गे धाराको एउटा परिभाषा गर्छ. अब मेरो साथमा चाहिँ अध्ययनमा चाहिँ त्यो ढुङ्गे धारा अब पनि बनाउन सकिन्छ बन्छ नै. म चाहिँ तपाईँको डक्टर सिद्धार्थ हो मेरो ख्यालमा. एकचोटि म गएको थिएँ यो तपाईँहरूले ब्लगमा त्यो एक्सन प्लान यो रेड बुक त्यो मैले हेरेर आएको थिएँ. उहाँसँग चाहिँ म एउटा टिममा गएको थिएँ अनि त्यो टिममा म कुरा मात्रै सुनेको थिएँ अनि लास्टमा मैले चाहिँ यो बागमतीको कुरो के हो म बागमतीमा हुतरामजीसँग लागेर यसरी पनि गरिरहेको छु भनेर भन्दा अनि उहाँले मलाई चाहिँ त्यसको विषयमा भन्यो यो बागमतीलाई फेरि पुनर्जीवन दिन सकेन भने काठमाडौँमा मैले 35 वर्ष भनेको 7 वर्ष गयो अब 28 वर्षको बिचमा त्यो काठमाडौँको 40% भन्दा बढी या 50% मान्छे चाहिँ मर्नुपर्छ पानीको कारण भनेर हामी चाहिँ कुरा गरेका छौँ. र यो ढुङ्गे धारा अहिले पनि बनाउन सकिन्छ भन्ने मेरो कुरा हो. यो कुनै दिन हामी राम्ररी यो विषयमा चाहिँ छलफल गरौँ. अहिले पनि ढुङ्गे धारा बन्छ. यहाँहरूले भन्नुभयो यो स्रोत आर यो यसको एउटा चाहिँ फेरि अर्कै चाहिँ विज्ञान छ भनौँ न हाम्रो पराविज्ञानले चाहिँ
यहाँहरू दुईजना मिलेर यदि यसबारेमा छलफल गरेर कुनै अर्को निष्कर्ष निस्क्यो भने त त्योभन्दा खुसीको कुराहरू के हुन्छ र होइन डबलज्यू. त्यही भएर यहाँलाई हामी धेरै धन्यवाद दिन्छौं. हाम्रो टेलिफोन सम्पर्कमा मोहन गुरुङ आउनुभएको छ. डाक्टर सुरेश दास श्रेष्ठ हाम्रो आजको कार्यक्रमका अतिथि हुनुहुन्छ. आज हामीले यो जमिन मुनिको पानी हाम्रो लागि किन आवश्यक कति आवश्यक र यसको लागि खुल्ला स्थान किन आवश्यक भन्ने बारेमा कुराकानी गरिरहेका छौं. मुनि गुरुङ हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ. यहाँलाई स्वागत गर्छौं.
धन्यवाद. नमस्कार.
नमस्कार. हामीसँग डाक्टर सुरेश दास श्रेष्ठ हुनुहुन्छ. उहाँसँग आफ्नो जिज्ञासा वा प्रश्न छुटकरी.
नमस्कार. हजुर विदेशतिर के छ भने इभन इन्डिया पनि छ विदेशतिर पनि यिनीहरूतिर वेस्टेज वाटर हुन्छ नि पानीको जरी वेस्टेज वाटर फर इभन समुद्रको पानीलाई पनि यसलाई फिल्टर गरिकन फेरि रियुज पनि आउन सक्छ. भनेदेखि हामी कहाँ यो बागमती भयो विष्णुमती भयो जति मुहारो ठाउँ ठाउँमा सिरा अलि जहाँ त्यहाँ नजिकबाट राम्रो पानी नै आउँछ तलतिर आएपछि त्यो ड्रेनेज धेरै केही अब अर्को हाम्रो बाथरुमको ड्रेनेज मिलेर फोहोर भएको छ तर माथि सिरानसिरको पानी हामीलाई कलेक्ट गरेर त्यसलाई फिल्टर गरिसक्यो भने त त्यो राम्रै हुन्थ्यो कि सस्तो पर्थ्यो कि भन्ने मेरो हजुर जिज्ञासा. किन अब किन यो बागमती र विष्णुमती अरू पनि छ यो मनाराहरू छ धेरै छ तिनीहरूको त पानी बगिरहेको छ त्यहाँ त्यसलाई जम्मा हामी फिल्टर गरिकन सप्लाई रिसप्लाई गरेर सप्लाई गर्न सक्थ्यो कि
ए यो नदीमा जाने फोहोर पानीलाई प्रशोधन गरेर
तत्र होइन हजुरको मात्र चाहिँ नि त्यो बागमतीको सियान भयो विष्णुमतीको सियान त राम्रो छ पानी त्यहाँतिर.
हजुर हजुर
त्यहाँ सुरुमा के पानी
स्रोतको भन्नुभयो यहाँले त्यही स्रोतको पानी किन प्रयोग गरिन्छ
त उनीहरूले स्रोतकै पानी
हजुर
त्यो चाहिँ हामीले त्यसलाई अलिकति चित्र प्लान गर्यो भने अनि के त्यो हामीले युज गर्न सक्छ होला के त्यो धेरै फोर्स त्यो धेरै गाह्रो पर्ला. अनि अरू घर घरको भोलि अब मान्छेले यो वेस्टेज वाटर त्यस्तो गर्छ ट्रिटमेन्ट गरिकन त्यो युज गर्छ. यहाँ के छ यहाँको सम्भावना के छ यहाँको नेपाललाई भनेर काठमाडौँलाई विशेष
धेरै धन्यवाद यहाँलाई.
धन्यवाद.
हामीले यो स्रोतको पानी त प्रयोग गरि नै
गरिरहेको छौँ हामीले. जस्तै तपाईँ अब यहाँहरू सुन्दरी जल भन्नु माथि जुन उत्तरी क्षेत्र काठमाडौँ उपत्यका उत्तरी क्षेत्रतिर जानुभयो भने प्राय जस्तो भन्नु बागमती कि केसमा भन्नुहुन्छ भने सुन्दरी जलमा बागमतीमा आउने पानी अहिले यो सुखायामा झनै झनै 90% पानी चाहिँ हामीले प्रयोग गरिराखेकै छौँ
स्रोतकै पानी.
स्रोतकै पानी किनभने सफा उहाँले यहाँले भन्नुभयो चाहिँ एकदम सफा पानी पनि हो र यसले हामी खाने पानीको लागि पनि काठमाडौँ सहरी क्षेत्रलाई मात्र नभइकन वरिपरिका यो गाविसहरूमा पनि यहीँको पानी लगेर अहिले हामीले पानी यो चाहिँ वितरण भइरहेको छ. त्यसैले त्यो हिसाबले पानीको त्यहाँ स्रोतको पानी सफाको कारणले यो यो सरुपयोग पनि भइरहेछ. तर जुन उहाँले यहाँले भन्दा चाहिँ तल डाउन स्ट्रिममा आउँदा आउँदै चाहिँ धल मिसिएको पानी आउँछ, त्यसलाई चाहिँ अब ट्रिटमेन्ट गर्न नसकिने पनि होइन. कतिपय बाहिर उहाँले यहाँले भन्दा चाहिँ देशहरूमा चाहिँ अब भनौँ न नदीको नदीमै विभिन्न सहरहरू हुन्छन् र उहाँ यो सहरको पानीको स्रोत पनि कति नदी नै हुन्छ भने चाहिँ एक ठाउँबाट बगेर आइसकेपछि फोहोर पानी पनि त्यही नदीबाटै हुन त प्रशोधित भएर नदीमा फाल्छन् तर त्यही पानीले फेरि उहाँले चाहिँ रियुज गरेर अथवा रिसाइकल गरेर अथवा चाहिँ फेरि चाहिँ
प्रशोधन
गरेर फेरि पानी वाटर सप्लाईको हिसाबमा
उहाँले प्रशोधन गरेको फोहोर पानी नदीमा फालिन्छ पहिला सुरुमा, त्यही नदीको फोहोर पानीलाई फेरि प्रशोधन गरेर
यो त एकदम यो बाहिर त एकदम नियमित रूपमा भइरहेकै छैन. अब हामी कहाँ चाहिँ यो चाहिँ अहिलेसम्म नभएको कारण के भने एक त अब यसको लागि हाम्रो टेक्नोलोजी अहिलेको टेक्नोलोजी र टेक्नोलोजीको कुरा गर्दाखेरि पैसाको पनि आउँछ, ठाउँको अभाव भनौँ न, अहिले काठमाडौँमा त ठाउँको प्रशोधन गर्ने ठाउँको अभाव सबैले गरेर अहिले गर्न सकिरहेको छैन र अहिलेसम्म खासै भनौँ न केही वर्ष अगाडिसम्म हामीलाई त्यो खासै आवश्यक पनि थिएन किनभने काठमाडौँ धेरै ठुलो सहर पनि थिएन र जुन पर्याप्त मात्रामा त्यो पानी स्रोत थियो त्यसको पुगिरहेको थियो. तर अब आएर जुन किसिमले शहरीकरण बढ्यो अब चाहिँ हामीले यो यतातिर पनि सोच्ने हामीले बाध्यता बनाएको र त्यसैले हामीले चाहिँ यो हाम्रो अभियानमा चारवटा आरको उहाँले रिसाइकल रियुज भन्ने चाहिँ हामीले पनि चारवटा आइकल रिसाइकल रियुज अनि रिचार्ज भनेर
रिड्युस त होइन होला
रिड्युस रिचार्ज रिसाइकल रिचार्ज सरी
सुरुदेखि भनौँ रिसाइकल रियुज रिचार्ज
रिचार्ज चारवटाको हामीले प्रिन्सिपल पनि हामी लिइरहेको छौँ ताकि चाहिँ पुनः यो पानीको चाहिँ प्रयोगमा पनि हामीले अलिकति इफिसियन्टली गर्नुपर्ने हुन्छ र पानीलाई चाहिँ यो अहिले जुन हामीले वान टाइम युज वान पर्पज युज चाहिँ नगरौँ भनेको छ.
अब यो सबैको बिचमा अहिलेसम्ममा हामीले के कुरा गर्यौँ भने जमिन मुनिको पानी निकाल्ने कुरा गर्यौँ होइन, निकाल्दाखेरि के हुन्छ कस्तो घातक कति हुन्छ यस्तो कुरा गर्यौँ. अब जमिनको जमिन मुनि त्यो पानी फेरि पठाउने काम चाहिँ कसरी गर्ने भन्दा अघि सुरुमा यहाँले अलिकति आकाशीय पानी संकलनको एउटा कुरा त गर्नुभयो, त्यही एउटा मात्रै उपाय हो त जमिन मुनि पानी पठाउने
होइन? यो चाहिँ अब यसका विभिन्न उपायहरू छन्
जस्तै
ठाउँ हेरिकन जस्तै भनौँ न अब हामीले त अहिले शहरीकरणको शहरभित्रको कुरा गरिरहेछौँ तर शहर बाहिर पनि जस्तै भन्नु पहिला पुरानो हाम्रो खेतहरू थिए खेतबाट पनि यो नेचुरली यो पानी चाहिँ आकाशको पानी जुन वर्षाको पानी खेतमा प्रयोग गरिसकेपछि एउटा हुनाहुँदै पनि यो चाहिँ जमिन मुनि गएर हाम्रो ग्राउन्ड वाटरमा रसाएर माथि भित्र छिरिन्थ्यो. अब त्यो पनि एक किसिमको आकाशीय पानी पुनर्भरण नै हो तर त्यो चाहिँ नेचुरली भइरहेको थियो. अब अहिलेको चाहिँ खेत चाहिँ कम हुँदै गएको खण्डमा हामी चाहिँ यो नेचुरली गर्न नसकेर हामीले अब चाहिँ आर्टिफिसियल हामीले उपायहरू चाहिँ खोज्नुपर्ने बाध्यता भयो.
तर भई त अहिले पनि रहेको छैन यो खेतहरूबाट खेतहरू हुँदै नभएको त होइन नि?
होइन, जति जानुपर्ने थियो जसरी हामीले जुन हामीले पानी तान्ने क्रम छ त्योभन्दा चाहिँ निकै कम हामीले गइरहेको छ. किनभने अब पानी पर्छ हाम्रो पानीको फेरि एउटा हाम्रो दुर्भाग्य भनौँ या के भनौँ हाम्रो पानी जुन यो मनसुन रेन जुन छ पानी पर्ने क्रम पनि अलिक वर्षको चार महिना हाम्रो पानी पर्छ र 90% पानी त्यही चार महिनाभित्र पर्छ र अर्को बाँकी भएको 10% चाहिँ अब हाम्रो जाडो महिनामा पर्ने भएकोले त्यो चार महिनाको पानीलाई हामीले वर्षभरिको लागि जोगाउनु हाम्रो ठुलो च्यालेन्ज चाहिँ त्यो रहेको छ. कसरी कहाँ जोगाउने भने कसरी त्यसलाई चाहिँ यो यो हामीले चाहिँ रोकेर राख्ने भन्ने हाम्रो ठुलो सबभन्दा ठुलो च्यालेन्ज. त्यसैले पहिले चाहिँ अब खेतै खेत भएको बेलामा हाम्रो जनसङ्ख्या पनि कम भएको सहर पनि कम भएकोले त्यो जति पानी छिरिन्थ्यो त्यो पर्याप्त थियो. अब चाहिँ हाम्रो चाहिँ अब शहरीकरण जुन किसिमले बढ्यो र खेतको यो खेत पनि घटेको हिसाबले पानी चाहिँ हाम्रो चाहिँ जति पानी अहिले पनि छिरिरहेको छ यहाँले भनेर चाहिँ छिरिरहेको छ तर जति चाहिने मात्रामा चाहिँ छिर्न सकेको छैन र हाम्रो माग चाहिँ त्योभन्दा धेरै प्रतिशत हामीले बढिसकेको हिसाबले चाहिँ पानी जति छिरे पनि हामीले पुग्दैन. त्यसैले चाहिँ हामीले यो चाहिँ घर घरमा अभियान चलाउने किसिमले अहिले अब यसमा हाम्रो युएनडिपी र हाम्रो संस्था सिआइयुडी मिलेर हामी चाहिँ यो अभियान चलाउने हामी क्रम छ.
जुन अभियानको बारेमा यहाँले भन्नुभयो नि यही इन्भ्यालुएबल ड्रप्स रिचार्ज काठमाडौँ यो अभियानमा अहिले सिआइयुडी र
हजुर होइन हाम्रो टेक्निकल पार्टनर्सहरू हुनाले हाम्रो युएन ह्याबिटेट पनि छन् हामीसँग भन्नाले यो एक कुनै एक संस्थाले गर्ने ऊ पनि होइन र हाम्रो अभियानमा हामीले भने जो जो जसले जुनसुकै संस्था हामी सबैलाई स्वागत नै गर्छौँ हामीसँग आएर हामी सँगै मिलेर काम गरौँ भन्ने हाम्रो चाहिँ मुख्य अभियान. त्यसैले हाम्रो यसमा अभियानमा अरू पनि थुप्रै पार्टनर्सहरू छन् तर यसको मुख्य भने जहाँ जसरी हुन्छ आकाशीय पानीलाई चाहिँ त्यो ढलमा नपठाउँ सक्दो जति आकाशे पानी र वर्षाको पानीलाई चाहिँ जमिन मुनि पठाउँ ताकि भोलि गएर हामीले चाहिँ यो अहिले हाम्रो उहाँले जङ्गलतिर भने चाहिँ यही क्रमहरू जारी रहेकोमा काठमाडौँमा चाहिँ थुप्रै यहाँ पानीको अभावले चाहिँ थुप्रै समस्याहरू रोग मात्रै होइन मतलब अरू पनि विभिन्न समस्याहरू आउन सक्ने सम्भावनाहरूले त्यसलाई तार्नलाई चाहिँ यो जमिन मुनि चाहिँ पानी
अब यसका लागि यहाँहरूले विभिन्न किसिमका यो खाली ठाउँहरू जस्तै बहालहरू बहिरहरू अनि पछि पोखरीहरूमा होइन वरपर गएर त्यो फेरि पुनर्भरण गर्न सकिन्छ फेरि त्यो जीवित बनाउन सकिन्छ कि भनेर लागिरहनु भएको छ. यस्तो बेलामा के तपाईँलाई लाग्छ यहाँ जति पनि खुल्ला स्थानहरू छन् जसरी हुनुपर्ने थियो त्यसरी छ मानिसहरूले बिस्तारै बिस्तारै खाइपरहेको छ कि अलिअलि गर्दै
त्यो त हामीले देखिराखेकै छौँ भनौँ न एक किसिमको सुनिराखेका छौँ जस्तै उदाहरणको
रूपमा सुनेका छौँ देख्नुभयो तपाईँले
देखिरहेको छौँ जस्तै भनौँ न एक किसिमको हामी अब पाटनकै कुरा गर्ने हो भने अहिले जुन स्थानमा नगर ललितपुर उपनगर महानगरपालिकाको जुन कार्यालय छ त्यो बेला मलाई पनि याद छ त्यो बेला पोखरिन्थ्यो अब अहिले पोखरी छैन
सानो पोखरी
एउटा अहिले छ सानो पहिला ठुलै पोखरी थियो त्यसै अरू त्यहाँ वरिपरि पनि अरू थुप्रै पोखरी थिए अब अहिलेको क्रममा हुनु हाम्रो लगनखेलमा त्यहाँ नुपुखु भन्ने छन्
कहाँनिर
यो चाहिँ हाम्रो पाटन हस्पिटलको अगाडिपट्टि पर्छ अहिले पोखरीको रूपमा छैन पहिला त एक किसिमको फोहोर फाल्ने ठाउँ भइसकेका थियो अहिले हामीले यसलाई चाहिँ अब यो भनौँ यो आकाशी पानी पुनर्भरणको अभियानले यही प्रोजेक्ट अन्डर नभए तापनि यहाँका हाम्रो सहयोगी साथीहरूले चाहिँ यसलाई चाहिँ फेरि पानीकै सिआइडीले नै एउटा इनिसिएटिभ ल्याएको छ यसमा यसलाई चाहिँ फेरि पोखरीको रूपमा परिणत गर्न खोजिरहेछौँ भने यस्ता थुप्रै उदाहरणहरू छन् जहाँ चाहिँ पहिला पोखरी थिए जसबाट चाहिँ पानी एक किसिम यो पोखरी बनाएकै उस बेला बनाएकै यो चाहिँ पानी चाहिँ जमिन मुनि पार्नलाई एउटा जमिन मुनि जुन रसाएर गएको पानी चाहिँ धारा यो इनारमा आउने जुन हाम्रो उहाँले जुन किसिमले बनाउनु संरचना बनाउनु है त्यो चाहिँ यो भनौँ न पोखरी जमिन मासेर चाहिँ यो चाहिँ जमिन बन्न भएको थियो अब यसलाई हामी चाहिँ बिस्तारै अब सके जति चाहिँ हामी फेरि यसलाई चाहिँ अघि यहाँले भने चाहिँ यसलाई फेरि भेटाउन खोजिरहेछौँ. अब काठमाडौँको केसमा पनि त्यस्तै थुप्रै उदाहरणहरू छन्. अब चाहिँ एउटा उदाहरणकै रूपमा भन्नुहुन्छ काठमाडौँको एक किसिमको मुटुमा रहेको कन्या मन्दिर स्कुलको अगाडि इखा पोखरी भन्ने छन्. म सानो हुँदाखेरि मलाई पनि याद छ पोखरी एकदम ठुलो थियो वरिपरि खासै केही पनि थिएन स्कुल त पुरानै थियो तर अहिले त्यो पोखरी जहाँ यहाँहरू हेर्नु जानुभयो भने त्यो पोखरी होइन एउटा फोहोर फाल्ने ठाउँ भएको छ
तर पोखरी नै छैन जस्तो छ त्यहाँ त
पोखरी हुनाले वर्षायामा अलिअलि पानी जम्छ
वर्षायामा
वर्षायामा पोखरिन्छ अरू बेला चाहिँ एक किसिमको अब त्यहाँ घाँस यो बिरुवाले एक ढाके पनि र सबैले अलिकति ड्राई भएपछि सबैले फोहोर फाल्ने क्रम पनि रहेकोले अलि एक किसिमको डलदल जसो भयो अहिले चाहिँ भइरहेछ तर त्यसलाई चाहिँ फेरि अब हामीले बिर्ताउन खोजिरहेछौँ. तर यसको लागि चाहिँ अब यहाँ सबैको यो वरिपरिका बासिन्दाहरूको मात्र नभएको स्कुल त्यहाँ खनामिज स्कुलको पनि वरिपरिका बासिन्दाहरूको पनि सबैको सबै नभएको एक्लैले हामीले सिआइडीले मात्र हामी युएनटीले मात्र गर्छौँ भन्ने पनि हुनेवाला छैन. यही उदाहरण अरूमा पनि जान्छ जति कतिपय झुम्दारहरू हामी चाहिँ अहिले पानी नआएपछि हामी फोहोर फाल्ने तर किन पानी आएन त्यो किन पानी जहाँ रोक्यो भने हामी चाहिँ त्यो अध्ययन गर्ने चाहिँ हामीतिर लागेको छैन. त्यसैले हामीले चाहिँ अहिले अभियान चाहिँ के भने यो सकेसम्म पानी यो यदि पुनर्भरण गरेको खण्डमा अहिले पानी नआएको ढुङ्गी धारामा पनि पानी ल्याउन सक्छ.
ए त्यसो भए खाली स्थानहरूको संरक्षण अहिले पनि गर्न हामी ढिला भएको छैन
एकदम ढिला त भइसक्यो तर अहिले गरिएन भने चाहिँ यो चाहिँ मतलब सम्भव चाहिँ हुँदैन. त्यसै अहिले जति पनि खाली ठाउँहरू छन् यहाँले सार्वजनिक यो खाली खुल्ला स्थल हुनुहुन्छ चाहे त्यो सार्वजनिक होस् चाहे त्यो मतलब
त्यसलाई
चाहिँ थोरै मानव जोगाउनु चाहिँ जरुरी पनि छ र हाम्रो सार्वजनिक स्थान हो त अरू पनि विभिन्न कारणले जोगाउनु जरुरी छ. जस्तै भनौँ न अब घरै घर मात्र बनाउनु भने चाहिँ हावा सफा हावाको कुरा पनि गर्छौँ हामी कहिलेकाहीँ हाम्रो हरियाली पनि हेर्न पाउने हाम्रो चाहिँ अहिले त गाह्रो भइसक्यो त्यही कारणले सार्वजनिक स्थान पनि चाहिन्छ. तर यही सार्वजनिक स्थानमा चाहिँ हामीले अरू विभिन्न किसिमले उपयोग गर्नलाई पनि यो आकाशे पानी पूर्ण गर्नलाई पनि उपयोग गरौँ भन्ने हाम्रो चाहिँ एउटा यो अभियानमा हामी अभियान नै गरेका छौँ.
अब यहाँले एउटा इखा पोखरीको उदाहरण दिनुभयो होइन अहिले तपाईँहरूले कहाँनिर यो संरक्षणका लागि काम गर्न थाल्नुभयो भनेर यस्तो अरू ठाउँमा पनि भइरहेको छ
एकदम. अब जस्तै हामीले यो अभियानमा हामीले के गर्न खोजिरहेछौँ भने विभिन्न काठमाडौँ सहरी क्षेत्र सहरभित्र पनि विभिन्न ठाउँमा विभिन्न उपायहरू निकालेर हामी पुनर्भरण गर्न सक्छौँ भन्ने किसिमको हामीले जस्तै अब बहालहरूमा दुईटा बहालहरूमा गरिरहेछौँ हामीले एउटा इखा पोखरीमा गरिरहेछौँ त्यसै हामीले स्वयम्भूको भुइँखेलमा पनि हामी गर्न त्यसै अब नयाँ हाम्रो संरचनाहरू जस्तै डल्लु आवास क्षेत्र डल्लु आवास क्षेत्रमा पनि नयाँ घरहरू छन् तर त्यहाँ पनि पानीको समस्या त्यतिकै छ. त्यसैले आवाज नयाँ घरहरूमा संरचनाहरूमा कसरी यो पानी चाहिँ पुनर्भरण गर्न सकिन्छ. अब हामीले पुनर्भरण हुनाले हामीले सबै पानी आकाशी पानी सबैलाई जमिन पनि पठाउँ भने पनि होइन, किनभने आफूलाई पनि चाहिन्छ. त्यसैले आफूलाई चाहिने जति पानी पहिला तपाईँ आफैलाई लिनुहोस् चाहे त्यो ट्याङ्कीमा भर्नुहोस् के भन्नुहोस् अनि बाँकी भएको पानी चाहिँ धलमा नपठाइदिनुहोस्. फेरि एकदम गर्नु सजिलो छ, यसको लागि कुनै धेरै पैसा पनि लाग्ने कुरो पनि होइन. जस्तै यदि तपाईँको इनार छ भने इनारमा मात्रै खसालले पनि पुग्छ, अथवा इनार छैन भने एउटा सानो खाल्डो खनेर, हुन त अब कुन साइजको खाल्डो तपाईँको छानाको साइज कति छ तपाईँको जमिनको साइज
खाल्डो पनि खन्ने कहाँ
पनि आउँछ. त्यसैले अब हुन त मैले यसको कारणले सबै सबैले गरौँ भनेर असन यो हाम्रो एकदम असनभित्र जहाँ कि खाली जमिनै छैन त्यहाँ गर्नै पर्छ भन्नु खोजेको पनि होइन. तर जसले जहाँ सक्छ जुन किसिमले सक्छ यदि पूर्णभरण गरे खण्डमा जुन हामीले किसिमले धर्म पठाइदिनु त्यो नगरे खण्डमा हामीले चाहिँ पानीको समस्या हुँदैन भन्ने मात्र.
यहाँसँग कुरा गर्नलाई होला हाम्रो टेलिफोन सम्पर्कमा कोही आउनु भएको छ, यहाँलाई स्वागत गर्छौ खुला मञ्चमा. नमस्कार.
हेलो हजुर नमस्कार.
यहाँको परिचय?
सीताराम कुमार बोले हजुर, सागर गाउँबाट.
सीताराम कुमार, हामीसँग यहाँ डाक्टर सुरेश दास श्रेष्ठ हुनुहुन्छ. तपाईँ आफ्नो
त्यो अब राजकुलो त एकदमै माथिदै ल्याइसक्यो
ढोलाइलाई
सुनाकोसम्म छ होइन, त्यसलाई संरक्षण गर्न यहाँहरूले केही पाइला चाल्नु भएको छ कि भनेर मैले जिज्ञासा राख्नु खोजेँ हजुर.
अब अघि मैले भने चाहिँ हाम्रो यो पाटन क्षेत्रमा जुन पोखरीहरू थिए नि त्यो पोखरीमा त्यो पानीको स्रोत भनेको एउटा राजकुलो नै हो, यहाँले जुन भनेको राजकुलो नै थियो र अर्को चाहिँ अब आकाशे पानी थियो. अब यो अहिले आकाशे पानी त ठिकै छ आइरहेछन् तर राजकुलो उहाँ यहाँ भने चाहिँ धेरै ठाउँमा मासिनेको छ पानी आउँदैन, सुनाखोतीसम्म मात्रै आउँछ. अब यो हाम्रो अभियानमा अब यो राजकुलो फेरि ल्याउन सकिन्छ कि छैन त्यसलाई चाहिँ मैले सुनेअनुसार अध्ययन पनि भएको थियो. अब कतिपय ठाउँमा चाहिँ अब बाटो पनि बनिसकेका रहेछन्, कतिपय ठाउँमा घरभित्र परिसकेका छन् राजकुलोलाई. अब त्यसलाई फेरि पुरानै रूपमा ल्याउन सकिन्छ कि छैन त्यो चाहिँ गार्जन. र अर्को कुरो फेरि त्यो राजकुलो अहिले बनाएको खण्ड मान्ने पनि त्यो पानीको स्रोत पहिलेको जस्तै पानीको स्रोत छ कि छैन त्यो पनि अध्ययन गर्नु जरुरी छ. जस्तै राजकुलोको स्रोतमा जुन खोला थियो त्यो त्यहाँ खोलामा अहिले पनि पर्याप्त रूपमा त्यही अनुसारले पानी हामीले त्यहाँबाट ल्याउन सकिन्छ कि छैन त्यो पनि अध्ययन गर्नु जरुरी छ. तर केही वर्ष अगाडि यो चाहिँ मैले पनि पढाएको थिएँ राजकुलोलाई फेरि बिउन मतलब हामीले यो विभिन्न दात्री संस्थाको सहयोगमा यो चाहिँ सुरुवात भएको छ भनेर पढाएको थिएँ. तर अब अहिले हालको स्थिति के छ त्यो त मलाई पनि थाहा भएन.
यो खोकनाको ललितपुरको खोकनाको कुरा गर्दाखेरि पनि त्यहाँका पनि धेरै पोखरीहरू सुक्ने क्रममा छन्, यसमा पनि कुनै पहल भएको छैन, यहाँहरूको अभियानले के गरिरहेको छ खास?
अब हुन त यो हाम्रो यो इन्भाइरोमेन्टल ड्रग्स रिचार्ज काठमाडौँ भनेको अहिलेको लागि चाहिँ हाम्रो महानगरपालिकाभित्र मात्रै सीमित रहेको खण्डमा हामीले खोकनासम्म चाहिँ हामी पुगेका छैनौँ. तर हाम्रो यो इन्ट्रेस्ट भनेको चाहिँ काठमाडौँ उपत्यकाभित्रै सबै ठाउँमा जहाँ गर्न सकिन्छ त्यहाँ हेरौँ भने केही दिन अगाडि हामी खोकनामा पनि पुगेका थियौँ र त्यहाँका यहाँले भनेर चाहिँ पोखरीहरू पनि हेऱ्यौँ हामीले र पोखरीमा पानी पनि थियो, कुनैमा थियो कुनैमा थिएन. तर त्यहाँ पोखरीमा पानी यो केही वर्ष अगाडि विभिन्न यो हाम्रो जातीय संस्थाको सहयोगमा यो पोखरीलाई चाहिँ यो पुनर्वाली गरिएको थियो. तर त्यहाँ समस्या हामीले के अनुभव गर्यौँ भने पुनर्वाली त गरियो तर त्यसको जिम्मेवारी कसरी लियो भनेको कुराको चाहिँ अलिकति टुङ्गो लागेको थिएन जस्तो लाग्यो. जस्तै पोखरी बनिसकेपछि अब त्यहाँ यो पोखरीको सफाईको भनौँ न संरक्षणको जिम्मेवारी त त्यही स्थानीय निकायले लिनुपर्ने हो. तर यहाँ चाहिँ कसरी अब उहाँलाई हामीले प्रश्न पनि राखेको थियौँ भने अब कसरी यहाँ अहिले स्थानीय निकाय पनि छैन, अहिले विभिन्न खालको समस्याले गर्दा हामीले लिनु गइसकिरहेको छैन. त्यसैले यो अब साझा भनेको सबैको साझा हो तर कसैको पनि होइन भने यस्तै प्रश्न आएकोले यतातिर पनि हामीले चाहिँ एकदमै ध्यान दिनु जरुरी जस्तो लाग्छ.
यो हामीले खुला स्थानबाट पानी पुनर्भरण चाहिँ हुँदो रहेछ भनेर त थाहा पायौँ होइन, कि सबै खुला स्थानबाट पानी मजाले पुनर्भरण हुन्छ कि त्यो खुला स्थानमा कुनै मापदण्ड पनि हुनुपर्छ, कस्तो खुला स्थानबाट चाहिँ पानी पुनर्भरण हुन्छ भन्ने पनि हुन्छ?
ए खुला स्थानबाट पानी नहुने भन्ने चाहिँ होइन, तर अब त भनौँ न खुला स्थान हुनेको भौगोलिक बनोट कस्तो छ त्यसमा पनि भर पर्छ. जस्तै अघि मैले भने जस्तै बालुवा छ गिटी छ भने त्यहाँबाट सजिलैसँग यो पुनर्भरण गर्न सकिन्छ. यसको उदाहरणको लागि म एउटा के भन्छु भने ललितपुरको जावलाखेलदेखि हाम्रो लग्नखेलसम्म गीती पूरै गीतीमाथि झनै झनै सतहसम्मै गीती आएकोले गीती भएकोले त्यहाँबाट पूर्ण गर्नु चाहिँ एकदमै सजिलो छ र राम्रोसँग हुन्छ पनि तर कतिपय ठाउँमा जस्तै अघि मैले कालीमाथिको कुराले कतिपय कालीमाथि भएको ठाउँमा चाहिँ पुनर्भरण गर्न चाहिँ सकिँदैन त्यसैले पुनर्भरण गर्नु पर्छ भन्नाले हामी सबैको प्रयास चाहिँ जारी रहनुपर्छ तर सबै ठाउँमा हुनुपर्छ भने पनि छैन र अर्को कुरो फेरि नदीको किनारहरूमा भनौँ न नदीको किनारमा चाहिँ हामीले पुनर्भरण गर्न खोज्दाखेरि अब वर्षायाममा पानीको सतह त्यसै पनि माथि हुन्छ त्यहाँ पुनर्भरण गरेर चाहिँ हामी चाहिँ भन्न सकिँदैन किनभने त्यसलाई चाहिँ अब पानीको सतह माथि भएकोले त्यहाँ पुनर्भरण सकिँदैन तर काठमाडौँ उपत्यका जस्ता थुप्रै ठाउँहरू छन् जहाँ चाहिँ पुनर्भरण गर्न सकिन्छ र गर्नुपर्ने पनि हो त्यसमध्ये हाम्रो सहरभित्र भएका खुल्ला स्थानहरू सार्वजनिक स्थलहरू पनि थुप्रै बस्छन् जस्तै बालहरू
अब यो यहाँले यो भन्नुभयो नि ठूला ठूला संस्थाहरू नै लागिरहेका छन् रहेछ यो प्रश्न केही भएपछि किनभने हाम्रो टेलिफोन सम्पर्कमा कोही आउनु भएछ यहाँलाई केही जिज्ञासा भएर नै होला यहाँसँग यहाँलाई स्वागत गर्छौँ नमस्कार
नमस्कार म चन्दपुरे मदन कुमार श्रेष्ठ कुपनडोलबाट
हामीसँग यहाँ हाइड्रोजियोलोजिस्ट डाक्टर सुरेश दास श्रेष्ठ हुनुहुन्छ यहाँको जिज्ञासा उहाँसम्म राख्न सक्नुहुन्छ
हजुर नमस्कार डाक्टर
नमस्कार
म चाहिँ यो कुपनटोल गुसिङगालबाट बोलेको
हजुर
मैले के गरेछु भने डाक्टर साहब यो मसँग एउटा इनार पनि छ एउटा बोरिङ पनि छ होइन अनि त्यसपछि यो माथि पानी परेको चाहिँ मैले सबै कलेक्ट गरेर त्यो इनारमा राखिदिएको छु इनारमा डाइरेक्ट राखिदिएको छु अनि त्यो अरू कसैले भन्छ त्यो इनारमा आउने पानीको पाल चाहिँ टालिन्छ भन्छ कसो होला
यो हामीले हाम्रो अध्ययनको क्रममा हाम्रो केही ठाउँमा हामीले त्यो पनि देखेका छौँ अब यसमा के हामीले हुन त यसको अध्ययन विस्तृत अध्ययन गर्न अझ जरूरी छ तर हामीले पनि यो चाहिँ अनुभव गरेका छौँ कुनै ठाउँमा तर यसको कारण चाहिँ म के भने इनारको पानीको क्वालिटी कस्तो थियो त्यसमा फर पर्दछ जस्तै आकाशीय पानी भनेको हाम्रो भनौँ न एक किसिमको नयाँ पानी हाम्रो पर्याप्त मात्रामा अक्सिजन भएको पानी र इनारमा अब यहाँले भने जस्तै गुसिङगाल क्षेत्र भनेको अलिकति कालीमाथि क्षेत्र नै हो त्यो पनि त्यहाँ भएको पानीसँग मिसिँदाखेरि जुन किसिमको नयाँ पानी र पुरानो पानी भनौँ न मिसिँदाखेरि त्यो पानी पुरानो पानीमा भएको तत्त्वहरू त्यो मिस्किने क्रममा त्यसले चाहिँ पाल टाल्ने चाहिँ क्रम चाहिँ हामीले भएको अनुभव गरेका
छौँ
त्यसैले चाहिँ यो पानीको क्वालिटी पनि एकचोटि हेर्नुपर्ने हुन्छ तर यो चाहिँ यो धेरै जस्तो चाहिँ अलिकति यो कालीमाथि भएको ठाउँमा चाहिँ यो जस्तै आइरन बढी भएको ठाउँ भनौँ यो उदाहरणको लागि आइरन बढी भयो भने आइरन चाहिँ माथि हाम्रो अक्सिजनसँग मिसेपछि चाहिँ त्यो चाहिँ त्यहाँ खिया लाग्यो भने त्यो चाहिँ त्यहाँ पानीबाट निस्किन्छ भनौँ त्यो निस्किएर चाहिँ त्यो एउटा माटोको रूपमा त्यसलाई चाहिँ भएका पालहरू टालिदिने अवस्था आउँछ त्यसैले त्यस्तो ठाउँमा पानी आइरन बढी भएको ठाउँमा चाहिँ हाम्रो आकाशे पानी भन्नु केही ठाउँमा चाहिँ यस्तो समस्याहरू
त्यसो भए त यो क्षेत्रमा कुपनडोलको गुसिङगाउँ क्षेत्र भन्नुभयो नि उहाँले त्यो क्षेत्रका मानिसहरूले आकाशे पानी संकलन गर्दा इनारमा चाहिँ राख्नु भएन त्यसो भयो यस्तो
होइन सबै ठाउँमा यसो हुनुपर्छ भन्ने पनि छैन त्यो मैले अघि भने चाहिँ क्वालिटी चाहिँ हेर्नुपर्छ तर एउटा के गर्न सकिँदैन डाइरेक्ट तपाईँले इनारमा राख्नुपर्छ भन्ने पनि छैन अब जस्तै इनार वरिपरि खाल्डो खनेर पनि तपाईँ राख्नु सक्नुहुन्छ जसबाट रसिएर फेरि इनारमै आउँछ तर त्यो आउने क्रममा चाहिँ ऊ भनौँ न एक किसिमको पुरानो पानीसँग चाहिँ त्यो एक किसिमको फिल्टर भएर आइसकेको हुन्छ त्यसले गर्दाखेरि तपाईँले केही समस्या पर्दैन जान्छ त्यसैले तपाईँले डाइरेक्ट इनारमा राख्दाखेरि इनारको पानी त्यो मिसिँदाखेरि कहिले कहीँ चाहिँ यो समस्या आउँछ तर यो पनि अलिकति नियमित रूपमा तपाईँले इनार सफा गर्ने क्रममा रह्यो भने त्यसको पनि खासै समस्या चाहिँ हुँदैन
ए अनि अघि यहाँलाई सोध्दैथ्यौँ हामी जुन यहाँको यो अभियानको कुरा हामीले गऱ्यौँ होइन त्यसमा चाहिँ धेरै ठुला ठुला संस्थाहरू रहेछन् आबद्ध होइन तर यति हुँदाहुँदै पनि जस्तो कतिपय खुल्ला स्थानहरूबाट यहाँले पर्याप्त मात्रामा पुनर्भरण पानी गर्न नसकेको पनि देखिन्छ जस्तै हामीले एयरपोर्टको कुरा गर्न सक्छौँ यति ठुलो एयरपोर्ट छ तर त्यसको पानी के छ एयरपोर्टको शौचालयमा पानीको समस्या छ भनेपछि जस्तै यस्तो ठुला ठुला परियोजनाहरू उदाहरण रूपमा गरेर किन देखाउन सकिएन त
अब यसमा हाम्रै कमजोरी भनौँ यसलाई अब हामीले स्थानीय निकायहरूलाई अथवा सरकारलाई चाहिँ यसको महत्वबारे हामीले बुझाउन सकेका छैनौँ भनौँ बरु हामीले साधारण जनमानसमा चाहिँ बरु कतिपय ठाउँमा हामीले बुझाउन सकेका छौँ तर यो यहाँ भने चाहिँ एयरपोर्ट भनौँ न अब कतिपय विदेशहरूमा चाहिँ एयरपोर्टमा जस्तै सिङ्गापुरको एयरपोर्टको कुरा गर्नुहुन्छ त्यहाँ सबै आकाशीय पानी नै चल्छ स्टोरेज पनि गरिन्छ त्यहीबाट पानी प्रयोग हुन्छ तर हामी चाहिँ गर्न सकिरहेको छौँ एयरपोर्ट मात्रै कुरा होइन जस्तै सिङ्गदरालीभित्र भनौँ न सिङ्गदरालीभित्र पनि चुनिखेल पनि छ चुनिखेलको पानी पर्याप्त मात्रामा पानी हुन्छ अब त्यो पानी अब त्यसको अध्ययन गर्नु जान्छ त्यो पानी कहाँ जान्छ कसरी गइरहेको छ, त्यो साँच्चै त्यहाँबाट पुनर्भरण भइरहेको छ कि छैन? अब हुन त चुनिखेल मात्रै चुनिखेलमा मात्रै पुनर्भरण गरेर काठमाडौँ उपत्यकामा पानी आउँछ भन्ने पनि होइन, तर केही त्यहाँ वरिपरिका ठाउँहरूमा चाहिँ क्षेत्रमा चाहिँ पानीको सतह चाहिँ बढाउन सकिन्छ त्यसबाट। त्यस्तै हामीले यो चाहिँ अब यो यहाँनिर चाहिँ ठुल्ठुलो ठाउँहरूमा सार्वजनिक स्थलहरूमा यसलाई चाहिँ विस्तृत रूपमा अध्ययन गरेर यसलाई गर्नुपर्ने चाहिँ आवश्यक देखिन्छ। तर अब हामीले खालि सार्वजनिक स्थलमा मात्र गर्दाखेरि एक त भनौँ न यो चाहिँ यो फेरि हामीले रङ मेसेज नजाओस् भने खालि चाहिँ यसै ठुलो ठाउँ मात्र यसको लागि ठुलो ठाउँ चाहिने ठुलो पैसा लाग्ने भने यो रङ मेसेज नजाओस् भने हामी चाहिँ घर घरमा चाहिँ हामीले चाहिँ घर घरको मानिसमा पनि जनचेतना जगाउने किसिमले हामी चाहिँ यो अभियान।
अहिले हाम्रो टेलिफोन सम्पर्कमा फेरि कोही आउनु भएर छ, यहाँलाई स्वागत गर्छौ। नमस्कार।
हजुर नमस्कार, कुरै पुरा भएन
हजुर। नमस्कार
हजुर, त्यो मैले डाइरेक्ट त्यो के अरे इनारमा पानी माथिको, अनि म त मेरो लाटो सोचाइ हो कि के हो, मतलब त्यो भरेर माथि ओभरफ्लो भएर जान्छ भनेको त जाँदैन रहेछ, त्यसको आफ्नो लेभलदेखि माथि आउँदै
आउँदैन आउँदैन
कसरी हो त्यस्तो भएको?
अब यस्तो हुन्छ नि, तपाईँले जुन पानी पुनर्भरण गर्नुभयो नि, अब जमिन मुनिको एउटा सतह हुन्छ, त्यो तपाईँले पुनर्भरणको पानी त्यो इनारमै रहँदैन, एक त त्यो चाहिँ अरू पानीसँग मिसिएर चाहिँ पानीको आफ्नै सतह मेन्टेन गर्दा जसरी अघि मैले भने चाहिँ त्यो त बगिरहेको हुन्छ। अब तपाईँले पुनर्भरण गरेको पानी तपाईँको छिमेकी छिमेकी भएर अरूको ठाउँमा गइसकेको हुन्छ, त्यसैले तपाईँले अब यदि मैले पुनर्भरण गरेको पानी मैले नै पाउनुपर्छ भने चाहिँ त्यो चाहिँ हुँदैन,
त्यसलाई पहिला ट्याङ्कमा जमा गरेर अनि बाँकी भएको मात्र इनारमा खसाल्न सकिन्छ,
त्यो चाहिँ आफ्नो प्रयोजनको लागि हो। तर यहाँले जुन उहाँले भन्छन् भने चाहिँ पुनर्भरण गरेको उहाँले भनेर चाहिँ एउटा ट्याङ्कको हिसाबले इनारलाई पनि एउटा ट्याङ्कको हिसाबले मैले पुनर्भरण गरेपछि त्यहाँ भर्दै आउँछ र त्यसपछि एकदम बढी भयो भने माथिबाट आउनुपर्ने हुने उहाँ भने त्यस्तो चाहिँ हुँदैन, किनभने जसरी तपाईँको इनारमा वरिपरिबाट यो भूमिगत जल आउँछ पानी आउँछ त्यस्तै तपाईँले पुनर्भरण गरेपछि त्यो पानी पनि त्यसरी नै फेरि बगेर जान्छ वरिपरि, किनभने तपाईँको इनारको पानीको लेभल माथि आएपछि त्यो प्रेसरले नै त्यो पानीलाई चाहिँ पठाएर चाहिँ वरिपरि जान्छ। त्यसैले तपाईँले अब तपाईँको छिमेकीहरूले सबैले यो पुनर्भरण गर्न सबैको इनारमा पानीको सतह चाहिँ बढ्दै आउँछ, तपाईँ एक्लै गएर पनि आउँदैन, त्यसैले हामी चाहिँ यो जनचेतना चाहिँ सबैले गर्नुपर्छ भने जनचेतना हामीले यो चाहिँ जनचेतनालाई हामीले यो कार्य गरिरहेको छ।
सेनपुरीजी धेरै धन्यवाद यहाँलाई यहाँको यो जिज्ञासाका लागि, साँच्चै यहाँले एउटा महत्वपूर्ण कुरा पनि उठाउनु भयो, हामीले पुनर्भरणमा एकदमै ठूलो योगदान पनि दिँदैरहेछौँ यदि घरमा एउटा मात्रै घरमा गर्ने हो भने पनि, तर सबैजनाले गर्यो भने मात्रै त्यसको नतिजा हामी प्रत्यक्ष रूपमा देख्न सक्दैछौँ।
एकदमै एकदमै, जस्तै एउटा अर्को त्यसमा एउटा अर्को उदाहरण पनि म दिन चाहन्छु, जस्तै जलखेलमा जलखेल कसैको यहाँहरूको मतलब यहाँ कसैले जलखेलमा घर छ र घरमा त्यहाँ पुनर्भरण गर्नुभयो भने त्यो पानी तपाईँ चाहिँ अवश्य पनि पाउनुभएन, त्यो चाहिँ बगेर भनौँ न अर्को कुपुन्डोल झर्छ या पुलचोक झर्छ, उहाँको उहाँलाई फाइदा हुन्छ। तर यो त्यो पानी त त्यसै पनि तपाईँले घरमा पठाइराख्नु भएको छ, तपाईँको लागि त केही लसै भएन नि, त्यसैले त्यो तपाईँले धर्म पानी पठाउनु हुँदा बरु पुचोकै तपाईँको साथीले किन त्यसलाई उपयोग गर्न नपाउनु अनि हाम्रो त्यसैले सबैले गरेको खण्डमा चाहिँ तपाईँको एरियामा पनि अनि सबैले अब यो गरेको खण्डमा तपाईँको फुल्चो के जलखेलमा पनि यो पानी चाहिँ तपाईँको इनारमा पनि अनि आउने सम्भावना बढी हुन्छ।
अब हामीले यति धेरै यो जमिन मुनिको पानीको महत्वको कुरा गऱ्यौँ होइन, अनि त्यसको लागि खुल्ला स्थान किन आवश्यक छ त भन्ने पनि हामीले कुरा गऱ्यौँ। तपाईँहरूले अहिले जति पनि कार्यक्रमहरू गरिरहनु भएको छ यो आकाशीय पानी संकलनलाई लिएर होस् वा अरू कुनै कार्यक्रम जमिन मुनि पानी पठाउनको लागि, त्यो सबै फेरि यो घर घरको छाना छानाबाट पानी जम्मा गर्नेमा नै केन्द्रित किन रह्यो, किन तपाईँहरू सार्वजनिक खुल्ला स्थानको महत्वतिर फर्कन सक्नु भएन?
मैले अघि भने चाहिँ यो चाहिँ अब हुन त अब आउने हामीले अहिलेसम्म पनि हामीले जुन अहिले काठमाडौँ महानगरपालिकाभित्र जुन अभियान चालेछौँ त्यसमा सबै घरहरूमा मात्रै हामी केन्द्रित भएका पनि छैनौँ, जस्तै एउटा उदाहरण भनौँ फुइखेल भनौँ, त्यस्तै हामीले एउटा हामीले यो आकाशीय पानीको महत्वबारे बुझाउनलाई एउटा हाम्रो सार्वजनिकमा चाहिँ एउटा पुस्तकालय यो बाल पुस्तकालय लैनचोरको बाल पुस्तकालयमा नेपाल जापान चिल्ड्रेन लाइब्रेरी भन्ने बाल पुस्तकालय त्यहाँ नै हामीले एउटा संरचना बनाएर त्यहाँ आउने विद्यार्थी वरिपरिका थुप्रै त्यहाँ विद्यार्थीहरू आउँछन्, 10-12 स्कूल छन् त्यहाँ र त्यसपछि घरहरू पनि छन् त्यहाँका वरिपरि सबैलाई यो आकाशवाणी यसरी गर्न सकिन्छ, सार्वजनिक स्थलमा पनि गर्न सकिन्छ, जहाँ पनि गर्न सकिन्छ भन्ने एउटा सन्देश दिनलाई चाहिँ हामी त्यहाँ पनि गरिरहेका छौँ। त्यसैले भनौँ त्यहाँ हो अब जस्तै हामीले चुनिखेल एयरपोर्ट त्यस्तो ठुलो सार्वजनिक स्थलहरूमा चाहिँ हामीले गर्न सकिरहेका छैनौँ. त्यसको मुख्य कारण चाहिँ अब एक त अलिकति पैसा मात्रै नभइकन अब सायद अरू पनि विभिन्न कठिनाइहरू हुनुहुन्छ. जस्तै अब एयरपोर्टको डिजाइन पनि हेर्नु पर्यो, उहाँहरूको त्यहाँ पानी अलिकति कसरी प्रयोग गरिराख्नुहुन्छ त्यो पनि हेर्नु पर्यो. र यसमा अब ठुलो एरिया भएकोले क्षेत्र भएकोले पानी पनि धेरै आउँछ. त्यो पानीलाई कसरी पठाउनु भनेको त्यो संरचना पनि त्यही हिसाबले डिजाइन गर्नुपर्ने भएकोले पैसा पनि अवश्य आउँछ. त्यो हिसाबले हामीले गर्न नसकेको अहिलेको पैसाको सीमित पैसा यो हाम्रो यो बजेटको हिसाबले. तर हाम्रो यहाँले भने चाहिँ हामीले केही वर्ष अगाडि सिंहदरबारभित्र चाहिँ यो सबै यो मन्त्रालयहरूमा चाहिँ यो रेन वाटर हाम्रो हार्वेस्टिङ गर्नु या आकाशी पानी पूर्ण भरन र संकलन चाहिँ गर्नुपर्छ भने हामीले सुरुवात पनि गरेका थियौँ. त्यो बेला हाम्रो यहाँका विभिन्न निकायले स्थानीय मन्त्रालयहरूले पनि उहाँले चाहिँ यो पनि हामीको यो चाहिँ एकदम राम्रो हो गर्नुपर्छ, उहाँहरूको पनि पानीको समस्या छ गर्नु. तर अहिलेसम्म चाहिँ हुन सकेन, साथै सायद आर्थिकै समस्याले पनि होला. यो चाहिँ अभियान जारी रहन्छ.
अब यहाँले आज यति धेरै जानकारी हामीलाई गराउनु भयो होइन, हामीले यहाँबाट धेरै कुराहरू आजको कार्यक्रममा जान्ने मौका पनि पायौं. साथै यो आकाशीय पानी संकलन कुनै पनि किसिमबाट घरको छानाबाट होस् वा विशेष गरेर त ठूला स्थानहरू खुला स्थानहरूबाट त झन् राम्रो हुन्छ होइन, यसरी गर्न सकेको खण्डमा मेलम्ची आउनुभन्दा पहिले नै यहाँको खानेपानीको आपूर्ति सम्बन्धी जुन समस्या छ त्यसको समाधान केही हदसम्म हामीले पनि गर्न सक्छौं कि भन्ने पनि लाग्यो.
एक अवश्य हामी गर्न सकिन्छ. जस्तै अघि भने चाहिँ हामीले जुन हाम्रो घरहरूको मुख्य स्रोत जुन रहेको छ त्यसलाई पूर्ण गर्न सकेको हुनमा मेलम्ची अहिले नयाँसम्म हुनु न अब हामीलाई चाहिँ यो पानीको समस्या तार्न चाहिँ धेरै मद्दत पुग्नेछ.
हजुर, आज हाम्रो स्टुडियोसम्म आइदिनु भयो, यति धेरै जानकारी हामीलाई दिनुभयो यहाँले, हामी धेरै आभारी छौँ यहाँको समयका लागि अनि सबै जानकारीका लागि धेरै धन्यवाद.
धन्यवाद.
हामीले भर्खरै कुरा गरेका हौ डाक्टर सुरेश दास श्रेष्ठसँग. उहाँ त्रिभुवन विश्वविद्यालयको भूगर्भ विभागमा सह प्राध्यापकका रूपमा कार्यरत हुनुहुन्छ अनि साथै एउटा अभियान सञ्चालनमा छ इनभ्यालुएबल ड्रप्स रिचार्ज काठमाडौँ. यसलाई चाहिँ हामीले कसरी भन्न सक्छौ भने पानीका थोपाहरू काठमाडौँ पुनर्भरणका लागि अति नै महत्वपूर्ण छ भन्ने खालको एउटा अभियान सञ्चालनमा छ अनि यो अभियानका संयोजक पनि हुनुहुन्छ डाक्टर सुरेश दास श्रेष्ठ. अनि यसै क्रममा यहाँले हामीलाई साथ पनि दिनुभयो अनि यो साथकोमा चाहिँ हामीले तपाईँबाट पनि धेरै कुराहरू जानकारी पायौं. हामीले यदि डाक्टर सुरेश दास श्रेष्ठको परिचयको कुरा गर्ने हो भने उहाँ यूएनडीपी सीआईयूडीसँग पनि आबद्ध हुनुहुन्छ भनेर हामी भन्न सक्छौं, किनभने यो अभियानै संयुक्त रूपमा सञ्चालित छ. आजको यो कार्यक्रमलाई हामीले यहीँनिर सकायौं तर खुल्ला स्थानबारेको बहस अझै पनि जारी रहनेछ. अर्को मंगलबार हामी फेरि यही कुराकानीलाई निरन्तरता दिन्छौं. तपाईसँग कुनै पनि ठाउँमा भएको कुनै पनि समस्याको बारेमा जानकारी छ भने पनि तपाई यो बहसमा साथ दिन सक्नुहुन्छ. यसले गर्दाखेरि कार्यक्रमलाई अझ प्रभावकारी बनाउला कि भन्ने हामीलाई लागेको छ. सामग्री
पक्कै पनि प्रमिलाजी लाग्नु पनि पर्छ, किनकि अहिले हामी एकदमै काठमाडौँ उपत्यकामा बसेका छौँ. जनसंख्याको चाप छ, दिनदिनै पानीको समस्या भोग्नु परेको छ. अब नेपाल सरकारले या भनौँ केही खेलको पर्खाइमा बस्यो भने त झण्डै झण्डै पानी नै खान नपाइने अवस्था पनि आउन थालिसकेको छ. हप्ताको एक दिन मात्र घरमा पानी आउँछ, त्यही पनि कसको घरमा कति समय पानी आउँछ भने त्यो निश्चित पनि छैन.
त्यो फेरि हिजो होइन आइतबार हामीले बहस पनि गरेको थियौँ नि, केयुकेएलका प्रवक्ता आउनुभएको थियो, त्यसैमा कतिको घरमा त 13 दिनमा आधी घण्टा पानी आउँछ भन्ने पनि थाहा पायौँ हामीले होइन. यसबारेमा अब हामीले आजको कुराकानी त सकायौं. यहाँको यो साथ अझै पनि रहनेछ भन्ने हामीले आशा लिएका छौं, किनभने 3 बजेसम्म हामी खुल्ला मञ्चमै रहन्छौं. तपाईँ हामीसँगै रहनुहोला.